آج انشاءاللہ ہم روضۃ الطالبین کے حساب سے حدیث نمبر 6 کریں گے. یہ اس حساب سے میں کیوں کہہ رہا ہوں, اس لیے کہ مختلف جو پرنٹنگز ہوتی ہیں نا ان میں تھوڑی بہت نمبرنگ ڈفرینٹ ہے, آگے پیچھے ہے کچھ, تو ایک دو کا فرق ہے ذرا. تو آپ کے پاس ہو سکتا ہے یہ حدیث نمبر 6 نہ ہو بلکہ 5 ہو, ترتیب بھی تھوڑی بہت آگے پیچھے ہے کچھ پرنٹنگز کے اندر. تو روضۃ الطالبین میں حدیث نمبر 6 انشاءاللہ یہ آپ شروع کریں گے. کل کی حدیث یا اوور آل جو لیکچر تھا اس کے بارے میں کوئی سوال ہو تو آپ پوچھ لیجئے. جب تک لوگ آتے ہیں میں یہاں لکھ دیتا ہوں. یوزلی 10 لوگوں کا انتظار کر لیتے ہیں پھر شروع کرتے ہیں کلاس, آج 7 ہوئے اب تک. ایک دو منٹ اور ویٹ کر لیتا ہوں. مدثر اقبال صاحب آپ آ گئے ہیں آج, تو پرسوں آپ نے ایک سوال کیا تھا جو کہ کلاس کے اندر ہم ان کلاس کا ٹائم ختم ہو گیا تھا, پھر کل جب کلاس شروع کری تھی تو اس وقت آپ نظر نہیں آئے تو اس وجہ سے کل جواب نہیں دیا. تو آپ نے سوال کیا تھا یہ نماز کے بعد دعا مانگنے کے سلسلے میں کے بارے میں, تو اس کا جواب یہ ہے کہ ان کے ہاں یعنی سعودی عرب میں آپ دیکھیں یا سعودی عرب کے اندر, صرف سعودی نہیں بلکہ دوسرے جو عرب ہوتے ہیں یمنی ہوں ایجپشنز ہوں, تو ان میں عمومی طور پر ہمیں دعا مانگنا زیادہ نظر نہیں آتا. تو ایسا نہیں ہے, وہ دعا مانگتے ہیں, حتیٰ کہ نماز سے پہلے بھی مانگتے ہیں جب نماز کا انتظار کر رہے ہوتے ہیں اور نماز کے بعد بھی مانگتے ہیں. لیکن یہ نماز کے بعد جو ہے نا ذرا اٹھ جانے میں تھوڑی, یہ لوگ کچھ لوگ ان میں سے سارے نہیں, کچھ لوگ جو ہیں ذرا اٹھنے میں جلدی کرتے ہیں, ٹھیک ہے, تو اس وجہ سے ہمیں وہ دعا مانگتے ہوئے نظر نہیں آتے. سنتیں بھی جو ہے وہ اکثر عرب جو ہے نا وہ آج کل نہیں پڑھتے ہیں بدقسمتی سے, لیکن سارے ایسے نہیں ہیں, بہت سارے لوگ پڑھتے بھی ہیں. تو نبی صلی اللہ علیہ وسلم سنتیں پڑھتے تھے, گھر جا کر کے پڑھتے تھے, مسجد میں نہیں پڑھتے تھے, گھر چلے آتے تھے, تشریف لے آتے تھے, پھر وہاں جا کے پڑھتے تھے. تو پڑھتے تو تھے نا, حدیث کی کتابوں میں موجود ہے سنت پڑھنے کا, لیکن اب یہ کہ چلے جاتے ہیں اس وجہ سے. خیر, فرض نماز کے بعد دعا مانگنے کی فضیلت زیادہ ہے. حدیث یہ دعا قبول ہونے کے اوقات ان کا تذکرہ ہے حدیثوں کے اندر نا, کہ جی اس وقت مانگی ہوئی دعا جو ہے وہ زیادہ قبول ہوتی ہے. تو اس یعنی قبولیت دعا کے اوقات, ان میں سے فرض نماز کے بعد والا وقت بھی شامل ہے, ٹھیک ہے. قبولیت دعا کے اوقات جیسے کہ عرفات کا جو وقت ہوتا ہے وقوف عرفات, کہ یہ خاص وقت ہے قبولیت دعا کا. پھر بہت سے مختلف اور مواقع بھی آئے, مزدلفہ کی جو رات ہوتی ہے وہ خوب خاص طور پر اس کا ذکر ہوا قبولیت دعا کے لیے. تہجد کا جو وقت ہوتا ہے, اسی طریقے سے ہر فرض نماز کے بعد کا وقت یہ قبولیت دعا کے اوقات میں شامل ہوتا ہے. تو اس میں ہمیں دعا مانگنی چاہیے اور ये भी मांगते हैं, बस इनके यहाँ जरा जैसे हमारे यहाँ भी जिस तरह होता है कि जो इबादत होती है ना, तो इबादत जो है वो एक तो अच्छी चीज होती है कि वो आपकी आदत में शामिल हो जाए, ठीक है। इबादत जो है जब इंसान करना शुरू करता है तो उसके लिए जरा मुश्किल होती है, ठीक है, क्योंकि अपने आप को इबादत पर जमाना ये उसके नफ्स के खिलाफ होता है। तो बच्चे जो है वो आप देखेंगे कि उनके लिए मुश्किल होता है इबादत बाकायदगी से करना, क्योंकि बच्चे का नफ्स जो होता है वो बड़ा इमेच्योर्ड होता है और बड़ा सरकश होता है। फिर आहिस्ता आहिस्ता जब वो दीन पर आता है तो उसका दिल चाहता है कि हाँ वो इबादत करे। फिर इबादत करते करते ना इबादत जो है वो आदत बन जाती है। तो ये एक अच्छी चीज होती है कि इबादत आपकी आदत बन जाए, कि आप के लिए यह आपकी खमीर में आ जाए कि जी आपने पांच वक्त नमाज पढ़नी है, आपको अपने को फोर्स ना करना पड़े, क्योंकि आदत के लिए फोर्स नहीं करना पड़ता, ठीक है। तो अच्छी चीज का आदत बन जाना ही अच्छी चीज होती है। लेकिन जब आप आदत के तौर पर उसको करते रहते हैं ना, तो एक वक्त ऐसा भी आ सकता है कि ऐसा वक्त भी आ सकता है कि आपका दिल उसके अंदर से निकल जाए और सिर्फ जो जाहिरी आजा होते हैं ना वो उसके अंदर रह जाए, ठीक है, कि जाहिरी अमल रह जाए और दिल की शमूलियत उसके अंदर से खत्म हो जाए, ठीक है। अब जो है ना ये वाली इबादत जो होती है ना, ये आदत बन चुकी होती है, लेकिन ये आदत जो होती है ना इसके अंदर इंसान का दिल शामिल नहीं होता, अब वो मारे बांधे और बस एक रूटीन की खातिर जो है वो इबादत कर रहा होता है। तो इसमें ये होता है कि इंसान आदतन नमाज तो पढ़ लेता है, ठीक है, नमाज पढ़ना ना रिलेटिवली आसान होता है, अगरचे कि आपका दिल उसमें शामिल नहीं है, ठीक है, लेकिन वो एक खास रूटीन वाली चीज होती है ना, एक खास अंदाज होता है नमाज पढ़ने का, हाथ उठाते हैं फिर बांधते हैं फिर रुकू सजदा, ठीक है। तो ये एक गोया कि एक एक्सरसाइज होती है, ठीक है। तो ये एक्सरसाइज चूंकि आपकी आदत में शामिल हो चुकी होती है तो ये नहीं छूटती इतनी आसानी से। लेकिन दुआ ऐसी चीज नहीं है, ठीक है, ये जो दुआ होती है ना अल्लाह ताला से मांगना, अल्लाह ताला से गुफ्तगू करना, कन्वर्सेशन करना, ये जो है ना ये इंसान आदतन नहीं कर सकता, ठीक है। ये आदतन हम किस तरह से करते हैं, हम इसको आदतन करते हैं जो कि स्पेशली नॉन अरब्स होते हैं ना जिनको अरबी जबान नहीं आती है, तो हम क्या करते हैं, हम भी दुआ आदतन मांगते हैं, लेकिन वो जो दुआ होती है ना वो क्या होती है, वो हम दुआ मांग नहीं रहे होते हैं, वो हम दुआ पढ़ रहे होते हैं। तो अस्सलाम वालेकुम रहमतुल्लाह, अस्सलाम वालेकुम रहमतुल्लाह, उसके बाद फिर हम हाथ उठाते हैं और जल्दी जल्दी से कुछ जो हमने रटी हुई होती हैं दुआएं उनको हम पढ़ लेते हैं, ठीक है। तो ये रटी हुई दुआएं पढ़ लेना ना ये भी एक एक्सरसाइज होती है, तो इसको कहते हैं दुआ पढ़ना। तो ये काम हम लोग आदतन कर लेते हैं, ठीक है, लेकिन दुआ मांगना एक टोटली डिफरेंट चीज होती है। ये दुआ जो मांगी जाती है ना ये अपने दिल से निकलती है इंसान के, और इसके वो अल्फाज जो है ना वो तोते की तरह पढ़ नहीं रहा होता, बल्कि वो अल्फाज को अदा कर रहा होता है, क्योंकि उसके दिल की कैफियत होती है। ये चीज आसान नहीं होती है, ये बहुत मुश्किल काम होता है, ठीक है। तो अगर दिल इंसान का उस फेल के अंदर नहीं लगा हो ना तो उसकी दुआ छूट जाती है, उसकी दुआ छूट जाती है, वो दुआ नहीं मांग सकता। फिर नमाज तो पढ़ लेगा, ठीक है, हत्ता कि अगर उसने आदतन हमारी तरह से दुआ पढ़ना ये भी सीखा हुआ है बचपन से तो वो दुआ पढ़ भी लेगा, लेकिन दुआ मांग नहीं सकता वो बंदा। दुआ मांगने के लिए दिल जरूरी है, ठीक है, दिल के बगैर दुआ नहीं मांगी जा सकती। तो फिर क्या होता है कि या तो हम सिरे से दुआ छोड़ देते हैं, ठीक है, दुआ छूट छूट जाती है फिर हमसे, या फिर यह होता है कि जब हमारे ऊपर कोई मुसीबत आती है ना, बड़ी जबरदस्त किस्म की मुसीबत आती है, ठीक है, अब जो है ना हमारे दिल की ऐसी कैफियत पैदा होती है कि अब हम दुआ मांगते हैं, ठीक है। अदरवाइज जब तक ये मुसीबत ना पड़े तो बगैर दिल के इंसान दुआ कर नहीं सकता। तो ये असल वजह बन जाती है कि जिसकी वजह से कि हमें अक्सर लोग जो है चाहे सऊदी हो, चाहे अरबी हो, चाहे पाकिस्तानी हो, चाहे इंडियन हो, उसमें कोई फर्क नहीं है, ठीक है। तो वो सारे फिर जहां जिस जिसका दिल नहीं होता ना वो बंदा फिर दुआ नहीं मांग सकता है। बहरहाल फिर वो मुसीबत की कैफियत में दुआ मांगता है खाली, बस उसके अलावा वो दुआ नहीं मांगता। चले आज की जो हदीस है वो शुरू करते हैं। हदीस नंबर 6 है रावी तालबीन के अतबार से, पेज नंबर 51 के ऊपर। अलमर उ नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलमर उ मा मन अहद, अच्छा तुमने दुआएं नहीं पढ़ी आज की, जो कि उम्मीद हम यही करते हैं कि हम खाली पढ़ते नहीं है बल्कि हम मांगते भी हैं, तो उसके लिए जैसे कि कल हमने पढ़ा था हदीस के अंदर भी कि दुआ मांगने का तरीका यह है कि नबी अलैहिस्सलाम के ऊपर पहले दुरूद शरीफ पढ़ा जाए, तो हम क्लास की इब्तिदा इसी वजह से दुरूद शरीफ से भी करते हैं। अल्लाहुम्मा सल्ली अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक वसल्लम। اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه وارزقنا اجتنابه। اے اللہ ہم آپ سے سوال کرتے ہیں کہ آپ ہمیں حق دکھائیے جیسا کہ حق واقعی ہے اور ہمیں اس کی اتباع کرنے کی توفیق بھی عطا فرمائیے، اور آپ ہمیں باطل دکھائیے جیسا کہ وہ واقعی ہے اور ہمیں اس سے اجتناب کرنے کی توفیق بھی عطا فرمائیے۔ ربنا زدنا علما، اے ہمارے رب ہمارے علم میں اضافہ فرما۔ تو یہ حدیث ہے المرء مع من احب، احب یہ با کے اوپر تشدید ہے، تو جب تشدید ہوتی ہے با کے اوپر تو اس کو نا خاص قلقلے کے ساتھ پڑھنا چاہیے، یعنی گویا کہ وہ باؤنس ہو رہا ہے، تو احب احب اس طرح سے اس کو پڑھنا صحیح تجوید کا طریقہ ہے۔ کیا درود سے پہلے اللہ رب العزت کی تعریف کرنا زیادہ اچھا نہیں ہے؟ جی درود سے پہلے اللہ رب العزت کی تعریف کرنا یقیناً بہت اچھا ہے، لیکن معاف کر دیجیے ہم نے غلطی کر دی، اللہ کی تعریف الحمدللہ رب العالمین کر کے یہ اللہ تعالی کی تعریف ہو جاتی ہے۔ تو جی طریقہ تو ہم نے کل بھی پڑھا تھا، سب سے پہلے اللہ تعالی کی تعریف کرنا پھر اس کے بعد دعا۔ ابھی ہم ویسے کلاس کر رہے ہیں تو اس وجہ سے ذرا اللہ ایک منٹ اچھا جی یاکم المرء مع من احب، ترجمہ اس کا یہ ہے کہ آدمی اسی کے ساتھ ہوگا جس کے ساتھ وہ محبت رکھتا ہے، تو اس کی لغات اس طرح سے ہیں کہ المرء مرد کو کہتے ہیں، جیسا کہ ہم نے پہلی حدیث کے اندر یعنی انما الاعمال بالنیات والی حدیث کے اندر یہ لفظ پڑھا تھا، اس کی بارے میں ڈسکشن کری تھی کہ مر جو ہے وہ مرد کو کہتے ہیں، مرأتو جو ہے عورت کو کہتے ہیں، لیکن مرأتو جو ہے وہ امرأتن بن جاتا ہے عربی زبان کے اندر، تو عورت کو پھر عربی زبان میں امرأتن کہا جاتا ہے، مرأتن نہیں کہا جاتا۔ اچھا اس کے بعد مع یہ ایک حرف ہے اور یہ حروف کی قسم میں سے حرف جر ہے، ٹھیک ہے، نہیں سوری نہیں یہ حروف جر کے اندر سے نہیں ہے، ایک منٹ بعد جی حروف جر میں سے یہ نہیں ہے۔ تو مع جو ہے یہ دراصل مضاف ہے، ایک اسم ہے، ٹھیک ہے، دراصل یہ ایک اسم ہے اور یہ یہاں پر مضاف بن رہا ہے۔ ماں کا مطلب ہوتا ہے ساتھ، ٹھیک ہے، وہ میں من سے اور ان سے اس کو کنفیوز کر رہا تھا، ماں کا مطلب ہوتا ہے ساتھ اور یہ ایک اسم ہے۔ اس کے بعد ہے من، تو من یہ ہم کئی دفعہ اس کو ڈسکس کر چکے ہیں کہ یہ اسم موصولہ ہوتا ہے اور اس کا ترجمہ جو سے بھی کرتے ہیں اور جس سے بھی کرتے ہیں، جو یا جس۔ اس کے بعد احبا یہ ایک فعل ہے، ٹھیک ہے، فعل میں سے یہ کون سا والا فعل ہے، فعل ماضی ہے، فعل ماضی ہے، اور تفصیلی صیغہ یا ٹینس اس کا ہے پہلا والا فعل ماضی کا ٹینس، جو ہوتا ہے واحد مذکر، واحد مذکر غائب فعل ماضی معروف، ٹھیک ہے، یعنی جیسے ہم نے آپ کو ٹیبل بھیجے تھے نا ابدا یا ابدو کے، تو ان میں سے جو ابدا فیل تھا ابدا یہ بالکل اسی ٹینس پر ہے، احبا اس کا ترجمہ بنتا ہے اس نے محبت کی، اس نے محبت کی. ٹھیک ہے, تو المرء مع من احب, کہ مرء یعنی آدمی ہوتا ہے ساتھ جس سے اس نے محبت کی, ہوتا ہے ساتھ جس سے اس نے محبت کی. ٹھیک ہے, اچھا اس میں انہوں نے احبا کو ایکسپلین کرنے کے لیے قرآن کی ایک آیت کا ٹکڑا لکھا ہے کہ جس میں حضرت ابراہیم علیہ السلام نے فرمایا تھا کہ انی لا احب العافلین, کہ میں ڈھلنے والوں سے محبت نہیں رکھتا. ٹھیک ہے, تو احبو کا لفظ جیسے استعمال ہوا اس کے اندر, یہ احبا کا مطلب ہے نا اس نے محبت کی, تو احبو کا مطلب ہوتا ہے میں محبت کرتا ہوں, یہ فعل مضارے ہے. ٹھیک ہے, تو ہے یہ اسی کا محبت ہی کا فعل مضارے ہے. اچھا, آفرین جو ہے وہ ڈھلنے والوں کو کہتے ہیں, جیسے ابراہیم علیہ السلام کیا فرما رہے تھے کہ سورج, یہ انہوں نے چاند کو دیکھا تو کہا کہ یہ یہی جو ہے وہ لگتا ہے کہ یہی یعنی خدا ہے, تو جب چاند ڈھل گیا تو انہوں نے کہا نہیں یہ تو خدا نہیں ہو سکتا. پھر سورج کو دیکھا تو کہا کہ جی سورج لگتا ہے کہ یہ خدا ہے, پھر سورج بھی ڈھل گیا تو انہوں نے کہا نہیں میں ڈھلنے والوں سے, پھر انہوں نے کہا کہ میں ڈھلنے والوں سے محبت نہیں رکھتا, محبت نہیں کرتا. تشریح میں فرماتے ہیں کہ ملا علی قاری رحمت اللہ علیہ فرماتے ہیں کہ حدیث کا معنی عام ہے, یعنی اس کا جو مفہوم ہے نا یہ عمومی مفہوم ہے, یہ کوئی خاص کسی آدمی کے بارے میں بات نہیں ہو رہی ہے, بلکہ ایک عمومی اس کے اندر مفہوم ہے کہ آدمی اچھے آدمی سے محبت رکھے تو قیامت میں اسی کے ساتھ ہوگا. ٹھیک ہے, تو یہ جو بات ہے نا کہ آدمی اسی کے ساتھ ہوگا, تو یہ بات قیامت کے لیے ہو رہی ہے, روز قیامت کے لیے, کہ جس کے ساتھ محبت رکھے گا نا تو اسی کے ساتھ ہوگا. اگر کسی فاسق و فاجر سے محبت رکھے تو قیامت میں اسی کے ساتھ ہوگا. ٹھیک, اس کی تائید اس حدیث سے بھی ہوتی ہے کہ المرء علی دین خلیلی ہی, یہ ایک اور حدیث ہے جو کہ ترمذی شریف کے اندر موجود ہے کہ آدمی اپنے دوست کے مذہب پر ہوتا ہے, یعنی مذہب سے مراد یہاں پر دین, آدمی اپنے دوست کے دین پر ہوتا ہے. ٹھیک ہے, یعنی جیسے دوست رکھے گا تو وہ اسی کے جیسا ہو جائے گا. ٹھیک ہے, تو یہ نہیں ہوگا کہ بھئی میں تو اس کے ساتھ صرف دوستی رکھتا ہوں, میں کوئی اس کے ساتھ جا کر کے عبادت تو نہیں کرتا. مثال کے طور پر کسی نے ہندو دوست رکھے ہوئے تو اب وہ ان کے ساتھ اٹھتا بیٹھتا ہے, کھانا پینا کرتا ہے اور تفریح وغیرہ ہندو دوستوں کے ساتھ کرتا ہے, تو کوئی اس کو کہے کہ بھئی تم نے ہندو دوست کیوں رکھے ہوئے ہیں, تم مسلمان ہو تو تمہارے دین کے اوپر اس سے فرق پڑے گا, تو وہ آگے سے جواب دیتا ہے کہ نہیں میں نے ان کے ساتھ صرف دوستی کری ہے, میں ان کے ساتھ کوئی ان کے مندر کو تھوڑی جاتا ہوں, میں ان کے ساتھ کوئی پوجا پاٹھ کو تھوڑی کرتا ہوں, میں حتیٰ کہ ان کے ساتھ کوئی دیوالی یا ہولی کے تہوار میں کوئی تھوڑی شامل ہوتا ہوں, میں تو بس ان کے ساتھ کھاتا پیتا ہوں, ان کے ساتھ جو ہے ذرا سا شغل کر لیتا ہوں, تھوڑا وقت گزار لیتا ہوں, اس سے زیادہ تو میں کچھ نہیں کرتا. تو ایسا نہیں ہوتا, انسان اپنے دوست کے دین پر ہوتا ہے. اور اس کے اندر آپ کو اصول کی بات دو کلاس پہلے ہی بتا دی تھی کہ ہم صرف اور صرف نان مسلمز کے ساتھ جو دوستی رکھتے ہیں نا, تو وہ ان کو دین اس دین اسلام کی طرف دعوت دینے کے لیے رکھتے ہیں. ٹھیک ہے, ان کے ساتھ خیر خواہی تو کرتے ہیں, اگر ان کو تکلیف ہو گئی تو تکلیف کے ازالے کے لیے ان کی مدد کر دی. ٹھیک ہے, ان کے حال احوال پوچھا, ان کے ضرورتوں کا خیال رکھا, یہ الگ چیز ہے, لیکن دوستی یہ محبت کی علامت ہوتی ہے, تو محبت نہیں رکھ سکتے تو جائز ہی نہیں ہے. تو اگر آپ ان کے ساتھ دوستی رکھ رہے ہیں تو وہ صرف اور صرف دین کی تبلیغ کے لیے ہوتی ہے, اور اس میں کس چیز کو دیکھنا پڑتا ہے کہ ان کا دین ہمارے دین کے مقابلے میں زیادہ مضبوط نہیں ہونا چاہیے. اگر ہمارا دین کمزور ہے, ان کا دین زیادہ مضبوط ہے, اس سے مراد یہ کہ یہ نہیں کہ نعوذ باللہ ہندوازم زیادہ مضبوط ہے اور اسلام کم مضبوط ہے, نہیں, ہمارا اسلام زیادہ مضبوط اگر نہیں ہے لیکن ان کا جو عقیدہ ہے, ان کا جو عمل ہے وہ زیادہ مضبوط ہے, جس کو کہتے ہیں نا کٹر ہندو ہیں, بہت ہی زیادہ یعنی آرتھوڈاکس قسم کے عیسائی ہیں, اور ہم تو آرتھوڈاکس مسلمان نہیں ہیں, ہم تو بس ایسے ہی چلتے پھرتے ہوئے تھوڑا کبھی نماز پڑھ لی, کبھی نہیں بھی پڑھی, کبھی یعنی سنتوں پہ عمل کیا, کبھی سنتوں کے خلاف عمل کیا, ہمارا تو دین ایسا ہے. تو پھر کیا ہوگا کہ ہم ان کو انفلوئنس نہیں کریں گے بلکہ وہ ہمیں انفلوئنس کر جائیں گے. और ये तो हम अफोर्ड ही नहीं कर सकते। और अगर हम दोस्ती रखेंगे तो दुनिया में भी नुकसान होगा इस तरीके से, और फिर क्या होगा कि इसकी वजह से ना आखिरत के अंदर भी हमारा नुकसान होगा कि हमें उन्हीं के साथ हमारा यानी मामला कर दिया जाएगा। अच्छा, इसके बाद इसका इस हदीस का शान वरूद मौजूद है, ठीक है, क्योंकि इसका एक थोड़ा सा बैकग्राउंड है तो शान वरूद फिर उन्होंने लिख भी दिया यहां पर। क्या फरमाने, हम सब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत है, अच्छा रखते हैं। इस हदीस के मुताबिक क्या हम आखिरत में उनके साथ होंगे? जी, मोहब्बत रसूल सल्लल्लाहु अलैहि वसल्लम के कुछ तकाजे होते हैं, ठीक है। ये मोहब्बत जो है ना, ये एक मुख्तलिफ किस्म की मोहब्बत होती है। ये मोहब्बत वैसी मोहब्बत नहीं है जैसे कि इंसान अपनी बीवी के साथ रखता है, या इंसान अपने माँ बाप के साथ रखता है, या इंसान अपनी औलाद के साथ रखता है, या अपने भाई बहन के साथ रखता है, ठीक है। वो एक अलग किस्म की मोहब्बत होती है, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत की डेफिनेशन अलग है, ठीक है। नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और अल्लाह की मोहब्बत, ठीक है, ये दोनों भी मोहब्बतें हैं, लेकिन इनकी तारीफ मुख्तलिफ है। इनकी तारीफ अतात है, अतात, नबी सल्लल्लाहु अलैहि वसल्लम की अतात, अल्लाह की अतात। जो नबी सल्लल्लाहु अलैहि वसल्लम की अतात करता है ना, वो नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अपने दिल में रखता है, और जो नबी सल्लल्लाहु अलैहि वसल्लम की अतात नहीं करता ना, वो मोहब्बत रखने वालों में शामिल नहीं हो सकता, ठीक है। तो खाली ये कि हम कुछ फीलिंग करते हैं कि कभी कोई नात सुन ली तो हमारे दिल में कुछ जज्बे पैदा हो जाते हैं, या कोई त्यौहार आ गया तो उस त्यौहार के अंदर अपने घर से निकल पड़ते हैं, इस किस्म की कुछ बातें कर लेते हैं, या किसी ने जो है वो नाउज बुल्ला कार्टून बना दिए तो हमें गुस्सा आ जाता है, ठीक है। तो वो मोहब्बत की बहुत हल्की और माइन्यूट किस्म होती है, ठीक है, बहुत ही कमजोर किस्म है मोहब्बत की। मोहब्बत की जो सही डेफिनेशन होती है ना, वो अतात रसूल सल्लल्लाहु अलैहि वसल्लम होती है, और इत्तेबाए रसूल सल्लल्लाहु अलैहि वसल्लम यानी सुन्नतों की इत्तेबा। तो जो मोहब्बत रखता है वो सुन्नतों की अतात करता है, इत्तेबा करता है, और नबी सल्लल्लाहु अलैहि वसल्लम की अतात में जिंदगी गुजारता है। ऐसा शख्स जो है ना, वो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जरूर जरूर होगा कयामत के दिन, ठीक है। अब इसके शान वरूद से मेरी बात थोड़ी और भी क्लियर होती है। ये शान वरूद का यह था कि बुखारी शरीफ में सहाबा कराम रज़ियल्लाहु तआला अन्हुम की एक बड़ी जमात से ये मनकूल, ये मजमून मनकूल है, यानी बहुत सारे सहाबा ने ये वाली हदीस जो है ना, इस हदीस का मजमून नकल किया। मजमून नकल किया से मुराद ये है कि जरूरी नहीं है कि हर सहाबी ने यही अल्फाज नकल किए हों या यही जो है वो बैकग्राउंड नकल किया हो, लेकिन ये बात ये जो डिस्कशन थी, ये डिस्कशन बड़े सहाबा ने ये नकल करी है, यानी बड़े सहाबा से ये हदीस का मजमून या टॉपिक नरेटेड है। तो इसमें अल्फाज थोड़े डिफरेंट भी हो सकते हैं, थोड़ा सा बैकग्राउंड भी डिफरेंट हो सकता है, लेकिन जो जिस्ट जिसको कहते हैं ना, जिस्ट, वो जिस्ट सेम है। वो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया गया कि एक आदमी किसी से मोहब्बत तो रखता है मगर उस जैसे आमाल नहीं करता, ठीक है। उस जैसे आमाल से मुराद ये है कि उस जैसी इबादतें नहीं करता, ठीक है, क्योंकि हर इबादत करने से इंसान को सवाब मिलता है, और जन्नत के अंदर जब हम ईमान की वजह से पहुंच जाएंगे ना, तो उसके बाद जन्नत के अंदर कौन सा मुकाम मिलना है ये सवाब की बेसिस पर होगा कि किसके नाम अमाल के अंदर कितना सवाब लिखा हुआ है, उसके हिसाब से उसको जन्नत का मुकाम मिलेगा, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो अमाल किए वो तो इतने ज्यादा थे कि नबी सल्लल्लाहु अलैहि वसल्लम को जन्नत का सबसे ज्यादा बुलंद तरीन मुकाम मिलेगा, सबसे सेंट्रल लोकेशन मिलेगी, ठीक है। लेकिन दूसरे जो उम्मती थे, हत्ता के सहाबा कराम भी, वो इतने अमाल तो नहीं कर सकते थे ना जितने नबी सल्लल्लाहु अलैहि वसल्लम ने किया। तो उन लोगों को इस बात की बड़ी फिक्र रहती थी कि इस दुनिया में तो हम नबी सल्लल्लाहु अलैहि वसल्लम को देख लेते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के साथ टाइम गुजार लेते हैं, लेकिन जब जन्नत में पहुंचेंगे तो जन्नत के दराजात तो इतने बड़े बड़े हैं और इतने दूर दूर हैं कि हम तो नबी सल्लल्लाहु अलैहि वसल्लम को देख ही नहीं सकेंगे, क्योंकि ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी सहाबा कराम को बताया कि जन्नत के अंदर ना एक आदमी जिसने अपने पूरी जिंदगी के अंदर में जितने सुभान अल्लाह कहे होंगे, ठीक है, उससे एक ज्यादा सुभान अल्लाह जिस दूसरे आदमी ने कहा होगा ना, तो वो जो एक ज्यादा सुभान अल्लाह कहने वाला है ना, उसका दर्जा इतना बुलंद होगा इसके मुकाबले में कि इसको उसके दर्जे को देखने के लिए अपने सर को ऊंचा करना पड़ेगा, जैसे कि कोई आसमान की तरफ देखता है ना तो अपने सर को इतना ऊंचा उठा लेता है, राइट। तो तो बहुत ऊंची देख चीज को देखने के लिए ऐसे सर उठाना पड़ता है ना। तो इस तरीके से समझाया कि सिर्फ एक सुभान अल्लाह की फर्क की वजह से इतना डिफरेंस होगा दर्जों में, इतना डिफरेंस होगा दर्जों में, तो फिर नबी सल्लल्लाहु अलैहि वसल्लम के नेक अमाल तो एक आम सहाबी के नेक अमाल के मुकाबले में लाखों करोड़ों गुना ज्यादा है ना। तो फिर ये सहाबी तो नबी सल्लल्लाहु अलैहि वसल्लम को हरगिज हरगिज देख ही नहीं सकेगा, इसकी उनको फिक्र पड़ी रहती थी, क्योंकि ये थे आशिक रसूल, ये असल में आशिक रसूल थे। इन्होंने जो अमाल किए ना, ये नबी सल्लल्लाहु अलैहि वसल्लम की फुल अताअत के अंदर किए, फुल सुपुर्दगी के साथ किए। हमारी तरह से नहीं कि बस यानी अपने आप को खुश कर रहे हैं कि हम तो मोहब्बत रसूल के अंदर हैं, लेकिन हम अमल मोहब्बत रसूल में वाले करते नहीं है। तो इनके मामला तो ऐसे नहीं था, तो ये सच्चे आशिक थे, तो इनको फिक्र ये थी कि वे कल मर जाएंगे, किसी वक्त भी मर सकते हैं, उसके बाद तो नबी सल्लल्लाहु अलैहि वसल्लम को देखने का रास्ता बंद ही हो जाएगा हमारा, फिर हम क्या करेंगे। ये फिक्र उनको घुराती रहती थी, लिटरली उनको घुलाती रहती थी ये फिक्र। तो आकर के ना ये अक्सर सहाबा इकराम इस तरह के सवाल किया करते थे फिर नबी सल्लल्लाहु अलैहि वसल्लम से कि भाई हम तो आप जैसे अमाल नहीं कर पाते हैं, तो हमारा क्या बनेगा मरने के बाद, हम तो आपको नहीं देख सकेंगे। तो एक हदीस में इस तरह से भी आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ना इस सवाल को सुनकर के खामोश हो गए, कोई जवाब नहीं दिया और इंतजार करते रहे, हत्ता कि जिब्राइल अलैहिस्सलाम ने आकर के नबी सल्लल्लाहु अलैहि वसल्लम को यह बात फरमाई कि अल्लाह ताला फरमाते हैं अल मरउ मअ मन अहब्ब, के आदमी उसी के साथ होगा जिसके साथ वो मोहब्बत रखेगा। ठीक है, और यहां पर जो हदीस इन्होंने लिखी है तो उसमें बस इतना ही लिखा है कि जब सहाबी ने उनके साथ नबी सल्लल्लाहु अलैहि वसल्लम से सवाल पूछा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त फरमाया कि अल मरउ मअ मन अहब, ये नहीं तफसील इसमें, ये तफसील नहीं है कि आप सल्लम खामोश हो गए फिर जिब्राइल अलैहिस्सलाम आए और उन्होंने ही बताया, ये तफसील इस हदीस के अंदर नहीं है। ठीक है, तो मुख्तलिफ सहाबा ने सुन करके थोड़ी थोड़ी सी ऑल्टरेशन के साथ हदीसें आगे यानी रिलेट करी होती हैं। ठीक है, तो कुछ जो है वो ज्यादा तफसील के साथ रिलेट कर देते हैं, कुछ जो है वो कम तफसील के साथ रिलेट कर देते हैं, कुछ सहाबा ने जो है वो अपने अल्फाज में वो वाली हदीस आगे रिलेट करी होती है, और कुछ सहाबा ने मिन्नुअन वही अल्फाज नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस्तेमाल किए थे वही अल्फाज उनको याद रह गए होते हैं, तो उन्हीं अल्फाज के अंदर वो हदीस आगे नरेट कर दी होती है। तो इस तरीके से हदीस की नरेशन जो होती है ना उनके दरमियान आपको फर्क नजर आता है इसी वजह से। ठीक है, कि तो इसके आगे फरमाते हैं कि महशर में हर शख्स उसी के साथ होगा जिससे वो दुनिया में मोहब्बत रखता था। हजरत अनस रज़ियल्लाहु अन्हु फरमाते हैं कि सहाबा किराम रज़ियल्लाहु तआला अन्हुम को दुनिया में किसी चीज से इतनी खुशी नहीं हुई जितनी इस हदीस को सुनने के बाद हुई। ठीक है, अच्छा ये क्या बात हुई कि इस बात को सुनने से सबसे ज्यादा खुशी हुई, उसकी एक बार वजह तो हमने ऑलरेडी डिस्कस कर ली कि वो सच्चे आशिक रसूल थे और उनको इस बात की फिक्र रहती थी कि हम इस दुनिया में मिल लेते हैं आखिरत में फिर कैसे मिलेंगे, क्योंकि दर्जात इतने ज्यादा दूर दूर होंगे। ठीक है, दूसरी इसकी वजह यह भी सोचने की है जिसके अंदर थोड़ी सी गहराई में सोचना पड़ता है, वो ये है कि ये सहाबा कराम जो थे ना ये अजीब ही मखलूक थे। ठीक है, ये अजीब मखलूक थे, ये जो है ना जितने भी अमल कर लेते थे ना इनको अपने अमाल छोटे नजर आते थे, इनको अपने अमाल से कभी भी सेटिस्फैक्शन नहीं होती थी कि जी मैंने तो बहुत इबादतें कर ली, मैं तो कामयाब हो गया। ठीक है, ये कभी भी अपने आप से सेटिस्फाइड नहीं होते थे, ये अमल करने के अंदर हमेशा आगे से आगे बढ़ने की कोशिश करते रहते थे और इनको अपने अमल जो है ना वो ऐसे नजर आते थे जैसे कि ये तो काबिल यानी कबूलियत के काबिल है ही नहीं। ठीक है, तो इनको अपने अमाल के बारे में ना शको शुबा रहता था कि भाई हमारे अमाल जो इस काबिल है ही नहीं कि हम नबी सल्लल्लाहु अलैहि वसल्लम वाला दर्जा पा सकें जन्नत के अंदर, हालांकि बहुत अमाल करने वाले भी लोग होते थे, लेकिन इनको अमाल के बारे में शक रहता था कि पता नहीं हमारे अमाल इस काबिल हैं कि हमें जन्नत में पहुंचा सकें, पता नहीं हमारे अमाल इस काबिल हैं कि हमें कोई जन्नत का अच्छा दर्जा मिल सके, पता नहीं हमारे अमाल कबूलियत के भी काबिल हैं कि नहीं है, राइट, या पता नहीं हमारे अमाल अल्लाह ताला रद्द कर देंगे कि भाई ये किस किस्म के अमाल लेकर क्या हो, मेरी शान के मुताबिक तो तुमने एक भी नमाज नहीं पढ़ी। ठीक है, तो इनको हमेशा शक रहता था इस बात के ऊपर, लेकिन एक चीज थी जिसके बारे में इनको शक नहीं था। ठीक है, एक चीज थी जिसके बारे में इनको शक नहीं था, वो क्या चीज थी, वो थी अपने दिल की कैफियत। दिल की कैफियत, ये जो दिल की कैफियत होती है ना इसके बारे में इंसान को शक नहीं होता, बाकी चीजों के बारे में उसको शक हो सकता है बल्कि होता है, यानी बाकी चीजें कोई कंफर्म नहीं होती हैं कि भाई आपने ये वाला काम किया, ये काम करने से आपको वाकई फायदा भी होगा कि नहीं होगा, ये काम आपने अल्लाह की रजा के लिए यानी یعنی یہ کام قبول ہوگا کہ نہیں ہوگا وغیرہ وغیرہ, اس طرح کی چیزوں پہ شک تو ہو سکتا ہے. لیکن دل کی کیفیت یہ ہر انسان کو خود پتا ہوتی ہے کہ میرے دل کی کیا کیفیت ہے. ٹھیک ہے, تو ان کے دل کے اندر نبی صلی اللہ علیہ وسلم کی جو محبت کی کیفیت تھی نا, اس کے بارے میں ان کو کنفرم پتا تھا کہ ہاں ہم نبی علیہ السلام سے محبت کرتے ہیں. یہ جو محبت کی فیلنگ ہوتی ہے نا, یہ انسان کو پتہ لگ جاتی ہے. کیونکہ محبت کے اندر کیا ہوتا ہے کہ انسان کے دل کے اندر وہ, ہم اردو زبان میں ایسے الفاظ استعمال کرتے ہیں کہ جی ہچکولے اٹھتے ہیں, یا محبت کے اندر دل جو ہے وہ ٹھاٹے مارتا ہے, دل کی دھڑکن تیز ہو جاتی ہے. جب محبوب کو دیکھتے ہیں تو دل کی دھڑکن تیز ہو جاتی ہے, دل کی توجہ بالکل اپنے محبوب کی طرف مائل ہو جاتی ہے. دوسری طرف سے, دوسری چیزوں سے ہم اب گویا کہ غافل ہو جاتے ہیں جب محبوب سامنے آتا ہے. رائٹ, جنہوں نے نفسانی شہوانی محبتیں کی ہوتی ہیں نا, وہ کیفیات خوب جانتے ہیں. یا جنہوں نے صحیح معنوں میں اپنی بیوی سے محبت کی ہوتی ہے تو وہ بھی ایک کیفیت خوب جانتے ہیں کہ جی وہ وقت الگ ہی چیز ہوتی ہے. تو یہ کیفیات جو ہوتی ہیں نا دل کی, یہ انسان کو پتا ہوتی ہیں. ٹھیک ہے, مثال کے طور پر آپ نماز میں کھڑے ہوئے ہیں لیکن آپ کا دل نماز میں نہیں لگ رہا, آپ کا دل نہیں چاہ رہا کہ آپ نماز پڑھیں, آپ کا بس دل چاہ رہا ہے کسی طریقے سے امام صاحب سلام پھیریں اور میں بھاگوں یہاں سے. ٹھیک ہے, یہ آپ کے دل کی کیفیت ہے. اب یہ دل کی کیفیت نا آپ کو معلوم ہے کہ میرے ساتھ کیا دل کی کیفیت چل رہی ہے, کسی دوسرے بندے کو نہیں معلوم ہوگا. وہ آپ کو دیکھ کے یہ سمجھ سکتا ہے کہ بھائی یہ تو بہت ہی خوشو خوشو والی نماز پڑھ رہے ہیں, لیکن آپ کو پتا ہے کہ آپ کس قسم کی نماز پڑھ رہے ہیں. ٹھیک ہے, اسی طریقے سے کل ہم نے ایک حدیث پڑھی تھی کہ الحیاء شعبۃ من الایمان, اس میں بھی پڑھا تھا کہ یہ جو حیا ہے یہ دل کی ایک کیفیت کا نام ہے. ٹھیک ہے, تو کیفیات کا مقام جو ہوتا ہے وہ دل ہوتا ہے. تو صحابہ کرام کو اپنی محبت کے بارے میں کوئی شک و شبہ نہیں تھا, ڈاؤٹ نہیں تھا کہ ہمیں نبی صلی اللہ علیہ وسلم سے محبت ہے. تو اس وجہ سے نا ان کو یہ بات سن کر کے بہت خوشی ہوئی, کیونکہ باقی چیزوں کے بارے میں تو ان کو ڈاؤٹ تھا لیکن محبت کے بارے میں ان کو ڈاؤٹ نہیں تھا. تو یہ خوش ہو گئے کہ اگر ایسی بات ہے نا تو پھر قیامت کے دن بلکہ جنت کے اندر نا ہم نبی علیہ الصلوۃ والسلام کی زیارتیں کرتے رہیں گے. اچھا, بعض علماء نے یہاں تک فرمایا کہ اس حدیث میں ان لوگوں کے لیے خاتمہ بالخیر کی بشارت ہے جو اللہ کے نیک بندوں سے دنیا میں محبت رکھتے ہیں. ٹھیک ہے, تو اللہ کے نیک بندوں سے جو محبت رکھتے ہیں نا, کہ وہ محبت کس لیے ہوتی ہے؟ وہ اللہ کی خاطر ہوتی ہے, اللہ کی وجہ سے وہ محبت ہوتی ہے. ٹھیک ہے, کیوں, نیک بندوں کی شکل و صورت کی وجہ سے ان سے محبت نہیں کی جاتی ہے, ان کے مال پیسے کی وجہ سے محبت نہیں کی جاتی ہے, بلکہ ان سے محبت کرنے کا جو نیت ہوتی ہے, جو صحیح نیت ہونی چاہیے وہ یہ ہے کہ یہ اللہ کے نیک بند ہیں. ٹھیک ہے, تو اس گمان کے ساتھ ہم ان کے ساتھ محبت کرتے ہیں. ٹھیک ہے, تو قیامت کے دن یہ ان کے ساتھ اسی وقت ہوگا جبکہ خاتمہ بالخیر ہو. تو اچھا, کیونکہ قیامت میں یہ ان کے ساتھ اسی وقت ہوگا جبکہ خاتمہ بالخیر ہو. تو اس سے جو ہے نا, یعنی نیک لوگوں کی محبت سے اللہ تعالی انسان کا خاتمہ خیر پہ کر دیتے ہیں. خاتمہ خیر پہ کرنے کا مطلب یہ کہ ایمان کی حالت میں اس کو موت نصیب ہو جاتی ہے, کلمے پہ موت نصیب ہو جاتی ہے, یا ایمان کی حالت میں موت نصیب ہو جاتی ہے. اس لیے کہ شیطان جو ہے نا وہ موت کے وقت آ کے فل زور لگا دیتا ہے کہ کسی طرح اس بندے کو میں ایمان سے محروم کر دوں, فل اپنی قوت لگا دیتا ہے, کسی نہ کسی طریقے سے وہ انسان کو نا اس وقت ایمان سے محروم کرنے کی کوشش کرتا ہے. اس لیے کہ اگر وہ لمحہ انسان کوئی کفریہ کلمہ کہہ دینا تو بس اس کے بعد پھر توبہ کرنے کا تو ٹائم ہے نہیں اس کے پاس, اب تو اس نے مر جانا ہے. تو ایسا بندہ جو ہے نا پھر جہنم میں چلا جائے گا ہمیشہ ہمیشہ کے لیے. تو یہ شیطان کی جیت ہوتی ہے, تو وہ آخری زور لگا دیتا ہے اس وقت. تو اللہ تعالیٰ جو ہے نا ایسے لوگوں کی خاص حفاظت فرماتے ہیں جو کہ اللہ کے نیک بندوں سے محبت کرتے ہیں, کیونکہ یہ محبت جو ہے وہ صرف اللہ کی خاطر ہی ہوتی ہے. تو چونکہ ان کے ساتھ یہ وعدہ فرما لیا گیا ایسے لوگوں کے ساتھ کہ المرء مع من احب, اب ظاہر ہے ان کے ساتھ ہونے کے لیے قیامت کے اندر ضروری ہے کہ یہ ایمان پر ہی مرے. ٹھیک ہے, اس طرح سے انسان کا خاتمہ بالخیر کی ضمانت ہو جاتی ہے. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ کوئی شخص رکن اور مقام ابراہیم کے درمیان, ٹھیک ہے, یعنی رکن یمانی اور مقام ابراہیم کے درمیان 70 برس بھی عبادت کرے تب بھی اس کا حشر اسی کے ساتھ ہوگا جس سے وہ دنیا میں محبت رکھتا ہے. بہت بڑی بات فرمائی کہ اتنی عبادتیں کرنے کے بعد اور اتنی مقبول جگہ پر, بابرکت جگہ پر عبادتیں کرنے کے باوجود پھر بھی اگر اس کے دل کے اندر محبت فاسق اور فاجر لوگوں کے ساتھ ہے نا یا کافر کے ساتھ ہے, بدعقیدہ لوگوں کے ساتھ ہے, تو پھر قیامت کے دن جو ہے نا اس کا حشر اتنی عبادتوں کے باوجود بھی فاسقوں اور فاجروں کے ساتھ ہی ہوگا, یعنی جو انجام فاسق اور فاجر کا ہوگا وہی انجام اس کا بھی ہوگا, یا اگر کافر سے محبت ہے تو جو انجام کافر کا ہوگا وہی انجام اس کا بھی ہوگا. ٹھیک ہے, اسی وجہ سے کہتے ہیں کہ جیسے چند دن پہلے ہم نے ڈسکشن کری تھی کہ کافروں کے ساتھ مل کے کھانا کھانا, کافروں کے ساتھ میل جول زیادہ رکھنا, ہندو ہیں یا کرسچن ہیں یا یہودی ہیں, اس سے بہتر یہ ہے کہ انسان بچنے کی کوشش کرے. ٹھیک ہے, کیونکہ کہیں ایسا نہ ہو جائے کہ ہم تو سمجھ رہے ہیں کہ ہمارے اوپر کوئی فرق نہیں پڑتا, لیکن اگر ہمارے دل کے اندر نا ان کے بارے میں محبت کے جذبات آ گئے, ٹھیک ہے, اور ان کا دین جو ہے نا وہ ہمارے لیے رکاوٹ نہیں بنا, اب ہم ان سے محبت ہو رہی ہے چاہے وہ یعنی ہمیں فرق نہیں پڑتا کہ وہ ہندو ہیں کہ عیسائی ہیں کہ یہودی ہیں, تو پھر جو ہے نا یہ والی حدیث جو ہمارے اوپر اپلائی ہو جائے گی کہ قیامت کے دن پر ہمارا حشر بھی ان کے ساتھ کر دیا جائے گا. اس لیے احتیاط کا تقاضا یہی ہے کہ اس کو اوائڈ ہی کریں, اس کو اوائڈ ہی کریں. ٹھیک ہے, اور یہ خصوصاً آج کے دور میں جو دین کی دعوت کے دھوکے کے اندر جو ہم اس طرح کے معاملات کرتے ہیں نا, یہ ہم نہ کریں. ٹھیک ہے, اگر ہم نے کرنا ہی ہے تو اس کے لیے ہم جو اللہ والے ہیں نا, جو نیک لوگ ہوتے ہیں, ان کے ساتھ مضبوط تعلق بنائیں, محبت کا تعلق بنائیں. اب دیکھیں یہاں پر ایک اور بھی بہت اہم بات سمجھنے کی ہے, وہ یہ ہے کہ کل تو جیسے کل یا پرسوں جو ڈسکشن ہوئی تھی نا, وہ یہ تھی کہ بھئی آپ زیادہ اسٹرانگ ہوں گے تو آپ ویکر بندے کو انفلوئنس کر لیں گے, اور اگر آپ ویک ہوں گے تو جو اسٹرانگر بندہ ہوگا وہ آپ کو انفلوئنس کر لے گا. ٹھیک ہے, تو یہ تو بات ہے دو انڈیویجلس کی. ٹھیک ہے, اب اسی چیز کو ہم تھوڑا سا اور ایکسپینڈ کرتے ہیں. ٹھیک ہے, اس کو اس طرح ایکسپینڈ کرتے ہیں کہ ایک انسان جو ہے نا اس کو دو طرف سے پل کیا جا رہا ہے. ٹھیک ہے, دو طرف سے پل کیا جا رہا ہے, کھینچا جا رہا ہے. ٹھیک ہے, اب سیدھے ہاتھ کو بھی کسی نے پکڑا ہوا ہے وہ اس کو کھینچ رہا ہے اپنی طرف, اور الٹے ہاتھ کو بھی کسی نے پکڑا ہوا ہے وہ اس کو کھینچ رہا ہے, تو اب یہ انسان کس کی طرف کھینچے گا؟ جی جواب آپ دیجئے اس کا کہ یہ انسان کس کی طرف کھینچے گا, سیدھے ہاتھ کی طرف جائے گا کہ الٹے ہاتھ کی طرف جائے گا؟ بڑا کامن سینس کا سوال ہے لیکن اس کا جواب بہت بہت اہم اور ضروری ترین ہے, اور یہ جواب ایسے نہیں ہے کہ جی ازمپشنز کی بیسس پر ہے, یہ جواب ہمارے ذہن میں ایبسولوٹلی کلیئر ہونا چاہیے. وی شوڈ نو کہ یہ کیا ہوگا, ٹھیک ہے, تاکہ ہم غلطی نہ کریں اس معاملے کے اندر. سیدھے ہاتھ کی طرف سے ایک بندہ کھینچ رہا ہے, الٹے ہاتھ کی طرف سے ایک بندہ کھینچ رہا ہے. ٹھیک ہے, اب یہ بندہ کدھر جائے گا؟ جو زیادہ زور سے کھینچے گا وہ اس کی طرف جائے گا. ٹھیک ہے, یعنی جو جس طرف اس کا جو تعلق ہے نا وہ زیادہ مضبوط ہوگا. مثال کے طور پر کھینچنے والے جو ہیں, اچھا اب یہ ہاتھ کو ہاتھ والی مثال سے آگے بڑھ جاتے ہیں. ٹھیک ہے, آپ سمجھیں کہ سیدھے ہاتھ سے ایک رسی باندھی ہوئی ہے کسی نے رائٹ سائڈ کی طرف, اور الٹے ہاتھ سے بھی ایک رسی باندھی ہوئی ہے کسی نے لیفٹ سائڈ کی طرف. ٹھیک ہے, تو اب جو ہے نا وہ اس کو ہم مزید سمجھنے کے لیے یہ کہتے ہیں کہ جی رائٹ سائڈ کی ایک رسی ہے, لیفٹ سائڈ کی ایک رسی ہے, ایک بندہ آپ کو رائٹ سائڈ سے کھینچ رہا ہے, ایک بندہ آپ کو لیفٹ سائڈ سے کھینچ رہا ہے, اور دونوں اکولی پاورفل ہیں. ٹھیک ہے, دونوں اکولی پاورفل ہیں, تو اب آپ کس کی طرف جائیں گے؟ وہ آپ اس کی طرف جائیں گے, بلکہ اس میں کیا ہوگا کہ آپ کی جس طرف کی رسی زیادہ مضبوط ہے نا تو وہ رسی تو قائم رہے گی, لیکن جس طرف کی رسی کم مضبوط ہے نا وہ رسی ٹوٹ جائے گی. ٹھیک ہے, ایسے ہی ہوگا نا, بیکاز وہ جو رسی ہیں وہ الگ الگ اسٹرینتھ کی رسی ہیں, تو جس طرف کی رسی زیادہ مضبوط ہے وہ تو قائم رہے گی, لیکن جس طرف کی رسی کم مضبوط ہے وہ ٹوٹ جائے گی. ٹھیک ہے, بالکل اسی طریقے سے نا ہماری زندگی میں بھی ہوتا ہے کہ ہماری زندگی میں نا خیر کی طرف سے بھی کھینچنے والے کوئی لوگ ہوتے ہیں. ٹھیک ہے, اور کچھ لوگ جو ہوتے ہیں وہ شر کی طرف سے ہمیں کھینچنے والے لوگ ہوتے ہیں. ٹھیک ہے نا, تو اس کے اندر ہم کس طرف کھینچتے ہیں؟ ہم اس طرف کھینچتے ہیں کہ جس کی طرف سے پل زیادہ ہو, یا ان ادر ورڈز جس کی طرف کی جو رسی ہے نا, یعنی جس کی طرف سے ہمارا جو تعلق ہے وہ تعلق زیادہ مضبوط ہو نا, ہم اس کی طرف کھینچتے ہیں, اور جس طرف کا تعلق کم مضبوط ہو ہم اس کی طرف نہیں کھینچتے ہیں. اب ہماری زندگی کے اندر ہمارا تعلق نیک لوگوں کے ساتھ زیادہ مضبوط ہے یا ہمارا تعلق بد لوگوں کے ساتھ زیادہ مضبوط ہے؟ ٹھیک ہے, جس کی طرف بھی ہمارا تعلق زیادہ مضبوط ہوگا نا ہم اسی طرف کھینچیں گے. ٹھیک ہے, ہم اسی طرف کھینچیں گے. تو اگر ہماری محبت کچھ نیکوں کے ساتھ بھی ہے اور ہماری محبت کچھ بروں کے ساتھ بھی ہے, तो जिसकी तरफ हमारी मोहब्बत ज्यादा होगी ना, हमने उसी तरफ जाना है, ठीक है। हमने कम मोहब्बत वाले की तरफ नहीं जाना, हमने ज्यादा मोहब्बत वाले की तरफ जाना है। तो इस वजह से ना ये जो मामलात करते हैं ना हम के, यानी जो खुसूसन दावत तबलीग वाला काम करते हैं, तो दावत तबलीग वाले काम के लिए जरूरी है कि हमारा ताल्लुक नेकों की तरफ ज्यादा मजबूत हो, ठीक है, ताकि अगर खुदा न खास्ता हम हमारे कदम डगमगाने लगे, हम गलत रास्ते के ऊपर चलना चाहेंगे ना, तो हमें उस तरफ से नेकी की तरफ से खींच लिया जाए, ठीक है। और ये उसी वक्त होगा जब उनके साथ हमारा ताल्लुक ज्यादा मजबूत होगा दूसरी तरफ के मुकाबले में। नबी अलैहिस्सलाम ने बाकायदा अल्लाह ताला से दुआ मांगी, अल्लाहुम्मा इज्अलनी हुब्बका, ए अल्लाह मुझे अपनी मोहब्बत अता फरमा, वहुब्बा मैं युहिब्बुका, और उनकी मोहब्बत अता फरमा जो आपसे मोहब्बत करते हैं। तो सबसे पहले नबी सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह की मोहब्बत मांगी, लेकिन अल्लाह की मोहब्बत मांगने के बाद अल्लाह वालों की मोहब्बत मांगी, क्योंकि अल्लाह वाला वही होता है जो अल्लाह से मोहब्बत करता है। तो अल्लाह वालों की मोहब्बत मांगना ये नबी अलैहिस्सलाम से साबित है, ये हदीस मुबारका से साबित है। तो ये मांगने की चीज है अल्लाह ताला से, और इसकी फिर दुआ मांगने के बाद फिर दवा करने की भी जरूरत है, ठीक है। दुआ और दवा हम दोनों साथ साथ करते हैं ना, जब बच्चा बीमार हो जाता है तो हम सिर्फ दुआ तो नहीं करते, हम उसके बाद दवा भी करते हैं। इसी तरीके से अपने ईमान की हिफाजत के लिए भी दुआ भी करनी है और उसके बाद दवा भी करनी है, यानी हमें ऐसे लोग तलाश करने हैं और उनके साथ अपना ताल्लुक बनाना है, एक मजबूत ताल्लुक बनाना है, ठीक है, ताकि वो हमें पुल कर सके नेकी की तरफ, क्योंकि दूसरी तरफ से पुल करने वाला शैतान और शैतान के एजेंडे जो एजेंट्स होते हैं वो तो हर वक्त अपने काम के अंदर लगे रहते हैं, ठीक है। वो तो अनदेखे अंदाज में हमारे साथ काम कर रहे होते हैं ना, शैतान को तो हम देख भी नहीं सकते, ठीक है। जो जिन शयातीन होते हैं उनको हम देख भी नहीं सकते, और जो इंसान शयातीन होते हैं वो अपने आप को ऐसे प्रेजेंट करते हैं कि जैसे वो बड़े अच्छे लोग हैं, बड़े हमारे खैरख्वाह हैं, बड़े हमारे हमदर्द हैं, ठीक है। हालांकि वो हमारे हमदर्द नहीं होते, वो हमें बुराई की तरफ खींच रहे होते हैं, तो उस तरफ से तो हम गोया के गाफिल हो रहे होते हैं, लेकिन पुल तो हो रहे होते हैं उस तरफ मुस्तकिल। तो भाई दूसरी तरफ भी तो कोई पुल करने वाले लोग होने चाहिए ना, उनके बगैर बैठ करके जिंदगी गुजार रहे हैं तो ऐसे तो फिर हमारी बचत नहीं हो सकती, ठीक है। तो ये जो हदीस है ना, ये हमारी जिंदगी के धारे को तब्दील करने के लिए काफी है कि अगर इसको हम समझ लें तो फिर हम फिर नेक सोहबतें तलाश भी करना शुरू हो जाएंगे, और फिर उनके अंदर वी विल मेक श्योर कि हम अच्छी तरीके से उस नेक सोहबत का हिस्सा बन जाए, ताकि वो हमारे लिए लाजिम व मंजूम हो जाए, खींचने का काम कर सके वो हमारे लिए। अगर हम कभी कभार आ जाएंगे, कभी कभार जो है वो फिर उसके बाद उठ के चले जाएंगे, फिर उसके बाद आ जाएंगे, फिर कभी उठ के चले जाएंगे, और कोई ताल्लुक ही नहीं बनाएंगे, कोई रिलेशनशिप ही नहीं बनी, ठीक है। तो ये रिलेशनशिप बहुत कच्ची रिलेशनशिप होती है, ये काफी नहीं होती शैतान के पुल को अपोज करने के लिए, तो ये मजबूत रिलेशनशिप बनानी होती है, जैसे कि सहाबा किराम ने मजबूत रिलेशनशिप बनाई थी। अच्छा, अगली हदीस। अच्छा, इसके तखरीज में लिखा हुआ है कि यह हदीस मिश्कात शरीफ में, बाबुल हुब फिल्लाह वल बुग्ध फिल्लाह, ठीक है, अल हुब फिल्लाह वल बुग्ध फिल्लाह, ये बुग्ध लिखा हुआ है लेकिन ये वल बुग्ध होना चाहिए, यानी इस चैप्टर में है जिसका नाम है कि अल्लाह की खातिर मोहब्बत और अल्लाह की खातिर बुग्ध, ये चैप्टर का नाम है हदीस मिश्कात शरीफ में, जिसके अंदर ये हदीस उन्होंने लिखी है। अन इब्ने मसूद रज़ी अल्लाह अन्हु, पूरी हदीस इस तरीके से है कि हजरत इब्ने मसूद रज़ी अल्लाह अन्हु से मरवी है कि जा रजुलन इलन नबी सल्लल्लाहु अलैहि वसल्लम, कि एक आदमी आया नबी सल्लम की तरफ, फकाला, बस उसने कहा, या रसूल अल्लाह, ए अल्लाह के रसूल, कैफा तकूरू फी रजुलन, आप क्या फरमाते हैं उस आदमी के बारे में, अहब्बु कौमन, जो एक कौम से मोहब्बत करता है, यानी कुछ लोगों से मोहब्बत करता है, वलम यलहक बिहिम, लेकिन वो उन तक पहुंच नहीं पाता, क्या मतलब कि उन जैसे आमाल नहीं कर पाता, वलम यलहक, या इसको यलहक बिहिम भी कह सकते हैं, वलम यलहक यलहक बिहिम भी कह सकते हैं, वलम यलहक बिहिम, यानी उन तक पहुंच नहीं पाता। फकाला, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल मरउ मअमन अहब, कि आदमी उसी के साथ होगा जिससे इसने मोहब्बत रखी होगी। कल तो माशाल्लाह काफी लोग थे क्लास में, लगता है वैलेंटाइंस डे के बारे में बात सुनकर के कुछ लोग नाराज हो गए, तो आज आधे लोग हैं, अल्लाह ना करे ऐसा हो तब तक कोई मजबूरी वगैरह हो, लेकिन बहरहाल जो बात करी थी वो तो करनी ही है, उससे तो हम नहीं रुक सकते। काफी यानी काफी फर्क है ना कल की क्लास में और आज की क्लास में। शराब की मजम्मत अल खमरु जुम्माउल इस्मी, अगली हदीस है ठीक है नंबर 7 अल खमरु जुम्माउल इस्मी के शराब हर किस्म के गुनाहों का मजमुआ है। अच्छा अल खमर ये अंगूर से जो शराब बनाई जाती है खास उसके लिए खमर का लफ्ज इस्तेमाल होता है लेकिन ये उमूमी मानी में भी इस्तेमाल होता है कि हर नशा आवर चीज को भी खमर कहा जाता है ठीक है। तो ये शराब से बनाई हुई अंगूर हो या सौंठ जो कहते हैं जो सौंफ का जो भूसा होता है उसको सौंठ कहते हैं तो उससे बनाई हुई शराब हो या किसी और चीज को फर्मेंट करके जैसे कि खजूरों को आपने पानी में भिगो दिया और उसको ज्यादा लंबे टाइम के लिए छोड़ दिया ठीक है तो उसके अंदर भी खमर पैदा हो जाता है। तो खजूर से बनाई हुई शराब भी हो सकती है मुराद। तो हर नशावर चीज जो अकल को ढांप ले उसको खमर कहते हैं फिर ठीक है। यानी ये खमर का लफ्ज जो है ना फिर ये उमूमी तौर पर हर नशावर चीज के लिए इस्तेमाल होता है। लफ्ज खमरा जो कि इसके हरूफ असली हैं खमरा ठीक है तो खमरा का मतलब होता है कि उसने छुपाया ठीक है और खमरन इसका मस्दर है और इसका मतलब होता है छुपाना। तो दुपट्टे को भी खिमार कहते हैं जो चादर होते हैं ना औरती हैं औरतें तो उसको खिमार कहते हैं। खिमार ये भी इसके भी क्या हरूफ असली वही है खा मीम रा और कल बताया था ना कि हरूफ असली अगर सेम हो तो वही किसी ना किसी तरीके से सिमिलर मानी ही बनते हैं। तो दुपट्टे को खिमार भी इसीलिए कहते हैं क्योंकि ये भी सर को ढांप लेता है छुपा लेता है ठीक है। तो खमर जो है वो हर अकल को ढांप लेने वाली चीज को कहा जाता है। قال تعالى يسألونك عن الخمر कि ये लोग सवाल करते हैं आपसे खमर के बारे में। तो इस तरीके से उन्होंने कुरान का इस्तेमाल भी बता दिया कि कुरान में ये लफ्ज कैसे इस्तेमाल होता है। अच्छा इसके बाद जुम्मा जो है ये लिखा है उन्होंने कि मुबालगा कसी यानी ये जो सीगा है ना जुम्मा का टेंस जो है ये खास टेंस कहलाता है अरबी ग्रामर में जिसको मुबालगे का टेंस कहते हैं। मुबालगे का मतलब होता है कि एक्सेस के अंदर कोई काम करना एक्सेस में जिसको मुबालगा आराई भी हम कहते हैं जब बहुत ज्यादा कोई अपने अपने ओपिनियंस बयान करता है तो उसको कहते हैं मुबालगा आराई यानी अपनी आराई के अंदर ना अपने आरा के अंदर इन्होंने मुबालगे से काम लिया ठीक है बहुत ज्यादा। तो जुम्मा जो है ये एक खास मुबालगे का सीगा है इसका तर्जुमा बनता है बहुत ज्यादा जमा करने वाला ठीक है। तो जामिया भी एक वर्ड होता है जामिया ये इस्म फाइल का नॉर्मल सीगा है जी सुपरलेटिव बिल्कुल जी डॉक्टर साहब। तो जामिया कहते हैं जमा करने वाले को ठीक है लेकिन जुम्मा कहते हैं बहुत ज्यादा जमा करने वाले को सुपरलेटिव टेंस जैसे आपने कहा। अच्छा जमा इसके हरूफ असली हैं जीन मीम ऐन और इसका जो फेल माजी बनता है जमा आ उसका तर्जुमा होगा उसने जमा किया। जमअन जो उन्होंने लिखा है जमअन इसका इस्म मस्दर है रूट वर्ड जमअन ठीक है जिसका मतलब होता है इकट्ठा करना या जमा करना। अल्लाह ताला कुरान में इरशाद फरमाते हैं वो जमा आ फाउ आ इन्नल इंसान खुलिक हलुआ इस तरह से जो कौन सी वाली सूरत है 29वें पारे में गालबन। अच्छा अल इस्म इस्म सा के साथ अल इस्म ये गुनाह को कहते हैं ठीक और इसकी उन्होंने तो यानी मुख्तलिफ मस्दर लिखे इस्मन व असमन व असामन ये सब जो है ना ये मुख्तलिफ अल्फाज इस्तेमाल होते हैं। इस्मन भी इस्तेमाल होता है असमन भी इस्तेमाल होता है अरबी में और असामन भी इस्तेमाल होते हैं सबका मतलब गुनाह करना ही होता है यानी ये सब जो है ना इसके मस्दर हैं। तो मस्दर एक से ज्यादा भी हो सकते हैं किसी किसी लफ्ज के। अच्छा गुनाह के लिए सिर्फ लफ्ज इस्म नहीं आता बल्कि गुनाह के लिए ज़म्ब का लफ्ज भी आता है और ज़ुल्म का लफ्ज भी आता है ठीक है ना। तो ये थोड़ा थोड़ा सा इनके मानों में डिफरेंस है तो वो भी हम डिस्कस नहीं करेंगे कभी मौका आएगा तो अलग अलग जो वर्ड्स इस्तेमाल होते हैं उनमें जो उलमा ने मुख्तलिफ अकवाल کہے کہ اسم میں اور ظن میں اور ظلم میں کیا فرق ہے تو پھر کبھی بعد میں ڈسکس کریں انشاءاللہ. اچھا کسی کو سوال لغات کے بارے میں؟ ورنہ تشریح دیکھ لیتے ہیں کہ اس حدیث کی شرح میں محدثین فرماتے ہیں. محدثین کہتے ہیں حدیث کے جو اسکالرز ہوتے ہیں, خاص جنہوں نے حدیث کے علم کے اندر ایکسل کیا ہوتا ہے, یہ زیادہ محنت کری ہوتی ہے, وقت لگایا ہوتا ہے, ان کو محدث یا محدثین اس کی جمع ہے. فرماتے ہیں کہ شراب پینے کے بعد جب انسان کی عقل و حواس اس کے قبضے میں نہیں رہتے ہیں تو وہ بہت سے ایسے گناہوں کا ارتکاب کر لیتا ہے جو اسے معلوم بھی نہیں ہوتے, جیسے کہ ایک دوسری روایت میں آتا ہے, یعنی ایک اور حدیث میں آتا ہے, الخمر الفواحش و اکبر الکبائر, ٹھیک ہے, کہ شراب فواحش یعنی فحش فحش کی جمع ہے فواحش, کہ شراب جو ہے نا یہ بے حیائی کی جڑ ہے. الخمر الفواحش وہ اکبر القبائری, یہ کبیرہ گناہوں میں سے ایک بڑا گناہ ہے, بلکہ زیادہ بڑا گناہ ہے کبائر میں سے, ٹھیک ہے, تو بڑے گناہوں میں سے ایک بہت بڑا گناہ ہے اکبر القبائر. من شربہا, جو جس نے اس کو پی لیا یعنی شراب کو پی لیا, وضع علی امہ وخالتہ وعمتہ, ٹھیک ہے, تو گویا ایسے ہی ہے کہ جیسے وہ لیٹا, وضع کا مطلب ہوتا ہے پڑ جانا, لیٹ جانا, جس کو کہ ہم بستری کے لفظ, یعنی مقصود اس کا یہی ہے نبی صلی اللہ علیہ وسلم کا, کہ گویا کہ اس نے ناجائز تعلقات کیے, کس کے ساتھ, اپنی ماں کے ساتھ, اپنی خالہ کے ساتھ اور اپنی ام کے ساتھ. عبدالوحید صاحب آپ کا کی بورڈ اس کے اوپر کچھ دب گیا لگتا ہے, اس کو اٹھا لیجیے. جی انٹر کی آپ کی درمیت لگتا ہے. تو اس نے اتنا بڑا گناہ کیا کہ گویا کہ اس نے اپنی ماں خالہ اور پھوپھی کے ساتھ ہم بستری کی, ٹھیک ہے. تو یہ حدیث مبارکہ ہے اور یہ صحیح حدیث ہے, بیکاز یہ مشکات شریف سے انہوں نے نقل کری ہے. مشکات شریف کے اندر صرف صحیح احادیث کو جمع کیا گیا ہے. شراب پینے کی جہاں قرآن حدیث میں سخت وعیدیں ہیں, اسی طرح سے دنیا کے بڑے بڑے فلاسفرز اور ڈاکٹروں نے بھی اس کی مذمت کی ہے. مثلا ڈاکٹر پارس اٹلی کہتے ہیں, ان کا نام پارس اٹلی ہے, فرماتے ہیں کہ اگر دنیا میں شراب نہ ہوتی تو ہمیں دنیا کے نصف گناہ اور بیماریاں معلوم نہ ہوتی. ایک اور فلاسفر کا مقولہ ہے کہ دنیا میں نصف سے زائد گناہ شراب کی بدولت سرزد ہوتے ہیں, ٹھیک ہے, یعنی آدھا سے زیادہ گناہ جو دنیا میں ہوتے ہیں ان کے خیال میں شراب کی وجہ سے وہ گناہ ہوتے ہیں. ایک ڈاکٹر کے بقول یہ خوراک نہیں بلکہ زہر ہے, جسم کی طاقت ختم کرتی ہے, آدمی کو بھی خراب کرتی ہے, اسے قبض بھی پیدا ہوتا ہے, بھوک کے نظام کو بھی خراب کرتی ہے, قوت مردانوں کو خراب کرتی ہے وغیرہ, یہ بہت ساری چیزیں انہوں نے لکھی ہیں. چہرے کی حیات کو بگاڑ دینے کے ساتھ پیٹ کو بڑھا دیتی ہے وغیرہ, ٹھیک ہے, یعنی فزیکل النسز بھی اس کے ساتھ بہت ساری ہوتی ہیں. بہرحال شراب ام الخبائث ہے, یعنی خبائث کی ماں ہے, یعنی ہر برائی کی جڑ ہے, اس کی وجہ سے بہت سے گناہ وجود میں آتے ہیں. ٹھیک ہے, تو یہ حدیث جو ہے وہ بھی مشکات شریف سے انہوں نے کتاب الرقاق رتاق سے لی, اور یہ صفحے کے اوپر موجود ہے. پوری حدیث جو ہے وہ حضرت ان حذیفہ رضی اللہ تعالی عنہ, حذیفہ رضی اللہ تعالی عنہ سے منقول ہے کہ اچھا اس کی تحقیق میں دیکھ نہیں سکا ہوں تو ابھی اس کو چھوڑ دیتے ہیں, یہ پڑھ تو سکتے ہیں, آخری پارٹ جو ہے وہ ذرا کلیئر ہے. سمعت رسول اللہ صلی اللہ علیہ وسلم کہ یعنی حذیفہ رضی اللہ عنہ نے فرمایا کہ میں نے سنا رسول اللہ صلی اللہ علیہ وسلم سے, یقول فی خطبتہ, وہ فرما رہے تھے اپنے خطبے کے اندر, یا فرماتے ہوئے خطبے کے اندر, اپنے خطبے کے اندر, الخمر جمعہ الاسمی, کہ خمر جو ہے نا وہ گناہوں کا مجموعہ ہے, والنساء حبائل الشیطان, اور عورتیں شیطان کی رسی ہیں, وحب الدنیا رأس کل خطیئۃ, اور دنیا کی محبت تمام برائیوں کی جڑ ہے یا تمام برائیوں کا سر ہے. قال, تو پھر نبی صلی اللہ علیہ وسلم فرمایا, نہیں حذیفہ رضی اللہ عنہ نے فرمایا, سمعته اخر النساء اخرهن الله اخرهن الله, یا ये जो पार्ट है ना, इसकी थोड़ी तहकीक देखनी पड़ेगी कि एग्जैक्टली क्या अल्फाज है। कि मैंने सुना आप सल्लल्लाहु अलैहि वसल्लम को अखरुन निसा अखरहुन्नल्लाह के, आप सल्लल्लाहु अलैहि वसल्लम ने यानी जो निसा का तस्करा किया ये आखिर में तस्करा किया, गालिबन इसका ये मतलब है। खैर इसको देखना पड़ेगा। बाकी हदीस आपको बता दी। तखरीज हदीस जो है वो अजाहू साहिबुल मिश्कात इरारदीन वहां के अंदर, दूसरी हदीस की किताब के अंदर भी ये हदीस नकल की गई है। किसी को कोई सवाल इस हदीस के बारे में? अच्छा, टाइम अभी हमारे पास है तो हम एक और हदीस भी पढ़ेंगे इंशाल्लाह। कोई सवाल है? मुदस्सर इकबाल साहब आप कुछ लिख रहे हैं तो एक बात पूछनी है कि इट्स अपार्ट फ्रॉम टॉपिक नाउ डेज अ लॉट ऑफ पीपल से जुमा मुबारक। अच्छा, जुमा उल इस्म से आपको जुमा याद आ गया जी। जुमा मुबारक कहने में तो कोई हर्ज नहीं है, मतलब इसको बतौर यानी इबादत की तो कोई नहीं कहता ना। जुमा जो है वो है यानी मुसलमानों की ईद है जुमे का दिन, ठीक है। तो ये यानी यहां तक है कि जुमे के दिन जो है ना आप खास कर रोजा ना रखें। अगर आप रोजा रोजाना रखते हैं, मतलब आप एक दिन छोड़ के रोजा रखते हैं, इसकी आपकी तरतीब बनी हुई है जिसको सौमे दाऊदी कहते हैं, तो फिर तो जुमे के दिन रोजा रखने में कोई हर्ज नहीं है। लेकिन खासकर जुमे के दिन रोजा रखना ये नहीं रखना चाहिए, क्योंकि जुमे का दिन जो है ना ये एक तरह से मुसलमानों की ईद है। इस तरह ईद उल फितर और ईद उल अजहा होती है, इसी तरह से जुमे का दिन भी है। इसके अंदर खास जो है वो जुमे के एहतमाम और जुमे की सुन्नतें, ये सारी चीजें हैं। तो जुमे की काफी फजीलत आती है हदीस के अंदर। तो जुमा मुबारक कह देना आप इसको जो है वो खास यानी एक रूटीन बना लो। लोग जो है वो तो हर जुमे की सुबह को व्हाट्सएप मैसेज भेजना शुरू कर देते हैं, अब वो एक अलग ही चीज है भाई, वो तो उसका क्या कह रहा है। लेकिन बहरहाल इसमें कोई बिदअत और ऐसी कोई मामला नहीं होगा। साहबी शराब जब जायज थी तो उस वक्त भी नहीं पीते थे, मैंने ऐसे ही सुना है, क्या ये सही है? नहीं, सहाबा कलाम जब शराब जायज थी, हराम नहीं हुई थी, तो उस वक्त सहाबा कलाम शराब पीते थे, ठीक है। लेकिन हर सहाबी नहीं पीते थे। तो नबी अलैहिस्सलाम ने कभी शराब नहीं पी, ठीक है, नबुवत से पहले भी, जब आप को नबी बनाया गया उससे पहले भी। और अबू बकर सिद्दीक रज़ियल्लाहु के बारे में भी आता है कि उन्होंने भी कभी शराब नहीं पी, ठीक है। लेकिन दूसरे सहाबा के बारे में आता है कि वो पीते थे, ठीक है। जैसे हजरत हमजा रज़ियल्लाहु का तो वाकया भी मशहूर है कि एक दफा उन्होंने काफी शराब पी ली थी, तो उसके बाद उन्होंने यानी बकदम मुसलमानों में लड़ाई भी हो गई थी, और किसी जानवर का शायद ऊंट था, ऊंट के जो कोहान होते हैं ना उसको तलवार से जा करके काट करके ले आए थे, जिंदा ऊंट का कोहान। तो इस किस्म की जो है ना ये यानी चीजें सामने आ रही थी, तो अल्लाह ताला की तरफ से कुरान के अंदर ये हुक्म उतरा कि अब मुकम्मल शराब हराम हो गई है। तो शराब की जो हुरमत है वो तीन दर्जों में आई थी या तीन स्टेप्स के अंदर आई थी। पहले खाली ये कहा गया कि जी ये शराब जो है वो उसके अंदर फायदे भी हैं लेकिन नुकसान ज्यादा है, फिर दूसरा फिर इस तरह से था, और तीसरे लेवल के ऊपर जो था वो मुकम्मल तौर पर शराब को हराम करार दे दिया गया था। तो जब शराब को हराम करार दे दिया गया, फिर हदीस में आता है कि सहाबा जो थे ना उनके घरों के अंदर बड़े बड़े यानी ड्रम होते थे शराब के, और उन्होंने वो सारे के सारे ड्रम्स जो है ना वो मदीना मुनव्वरा की गलियों में बहा दिए थे, यानी जमीन के ऊपर बहा दिए थे, और ऐसा कुछ भी नहीं किया था कि उस शराब को फिर वो बेचने के लिए इस्तेमाल करते रहे, या कि भाई इनको हम जाया क्यों करें, इनसे तो हमें नुकसान हो जाएगा। उन्होंने सिरे से सारा का सारा शराब बहा ही दी थी। तो इस तरह से वो अल्लाह ताला के हुक्म की फिर खिलाफ वर्जी बिल्कुल भी नहीं करते थे। अल अनात मिन अल्लाह वल उजलत मिन अश्शैतान, फरमाते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बुर्दबारी अल्लाह की तरफ से है और जल्दबाजी शैतान की तरफ से है। अल अनातु कहते हैं बुर्दबारी को, वकार को और इंतजार को भी, यानी सोच समझ करके काम करना, और तहमुल मिजाजी भी जिसको कहते हैं, ठीक है। वैसे तो तहमुल के लिए ये जो लफ्ज है अरबी जबान का ही लफ्ज है, हिल्म से ही तहमुल बनता है, लेकिन इसी कॉन्सेप्ट से रिलेटेड लफ्ज अनाथ भी आता है बुधवारी। अनिया या अना इसके ये इसके हरूफ असली हैं, हमजा नून या अनिया, और इसका तर्जुमा होता है कि देर करना, यानी देर करना से मुराद नहीं कि लेट कर देना बल्कि जरा तहम्मुल के साथ आराम से सोच समझ करके काम करना। मिनल्लाही अल्लाह की तरफ से है, ठीक है, तो मिन हरफ जर है और लफ्ज अल्लाह ये तो इस्म जलाला अल्लाह है। इसके बाद वल उजलतु, ये वाओ हरफ अतफ है, और अल उजलतु, उजलत ये इस्म मसदर है, जल्दी करना इसका मतलब होता है। तो उर्दू में भी इसको हम इस्तेमाल करते हैं, उजलत, उजलत पसंदी कहते हैं उर्दू में। मिनश शैतानी, शैतान की तरफ से है। قال تعالى لا تحرك به لسانك لتعجل به ان علينا جمعه وقرانا، رائف سورة القيامة کی آیت ہے، لا تحرك به لسانك، کہ آپ اپنی لسان کو اپنی زبان کو تیزی تیزی سے حرکت نہ دیجئے، لتعجل به تیزی تیزی سے حرکت نہ دیجئے، ٹھیک ہے۔ تو نبی صلی اللہ علیہ وسلم کے پاس جب وحی آتی تھی نا تو آپ صلی اللہ علیہ وسلم کو یہ خدشہ ہوتا تھا کہ میں اس کو بھول جاؤں گا، ٹھیک ہے، تو آپ صلی اللہ علیہ وسلم نا تیزی تیزی سے نا جبرائیل علیہ السلام کے پیچھے اس کو دہرانا شروع کر دیتے تھے، ٹھیک ہے۔ تو اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو وحی نازل فرمائی کہ لا تحرک بھی لسانے کا لتعجل بھی ان علینا جمعہ وقرآنا، یہ ہماری ذمہ داری ہے کہ ہم اس قرآن کو جمع کریں گے اور ہم اس کی حفاظت کریں گے۔ انا نحن نزلنا الذکر وانا له الحافظون، ٹھیک ہے، ہم اس کی حفاظت کریں گے، آپ کو پرواہ کرنے کی ضرورت نہیں ہے، آپ نہیں بھولیں گے، ہم آپ کو یاد رکھائیں گے۔ تو یہ ایک معاملہ ایسا تھا کہ نبی صلی اللہ علیہ وسلم اس میں پھر یعنی اللہ پہ چھوڑ دیا معاملہ، اب اللہ تعالیٰ نے جو رکھوانا تھا وہ نبی صلی اللہ علیہ وسلم کو یاد رکھوایا، اور حتیٰ کہ کچھ بھلوا بھی دیا اللہ تعالیٰ کو، اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم سے کچھ بھلوا بھی دیا، ٹھیک ہے۔ تو وہ پھر کہلائی کہ یہ جو ہے نا منسوخ آیتیں تھیں جو کہ اللہ تعالیٰ نے بھلوا دی۔ تو یہ پورا گویا کہ اللہ تعالیٰ کے کنٹرول میں کام ہو رہا تھا، اور نبی صلی اللہ علیہ وسلم کی انوالومنٹ اس کے اندر نا یہ پیسو انوالومنٹ رہ گئی، ایکٹیو انوالومنٹ اللہ تعالیٰ نے روک دی کہ آپ ایکٹیولی دوہرا دوہرا کر کے اس کو یاد کرنے کی کوشش نہ کریں، ہم پیسولی آپ کو یاد کروائیں گے، ڈونٹ وری اباؤٹ اٹ، اس طرح سے نا۔ تو شیطان یہ شیاطین کی جمع ہے جس کا معنی سرکش ہونا ہے، یہ ہم پہلے شاید ڈسکس کر چکے ہیں۔ ہر سرکش چیز کو شیطان کہا جا سکتا ہے، حتیٰ کہ انسان کے اندر بھی کوئی ایسا ہو جو کہ بہت ریبیلیس ہوا ہوا، شیطان سرکش ہوا ہوا، حتیٰ کہ کوئی جانور بھی اگر بہت زیادہ سرکش ہو جائے اور وہ مالک کی بات ماننے سے بالکل ہی یعنی انکار کر دے نا، وہ جانور جیسے گھوڑا جو ہے نا بہت سرکش ہو جاتا ہے، تو اس کے لیے بھی اس لفظ شیطان استعمال کیا جا سکتا ہے عربی زبان میں۔ اور یہ جنوں کے اندر جو سرکش جن ہوتے ہیں جو کہ تعداد میں زیادہ ہوتے ہیں جنوں کے اندر، تو ان کے لیے بھی شیاطین کا لفظ استعمال ہوتا ہے۔ تو سرکشی اس کا مطلب ہوتا ہے لفظ شیاطین کا، لفظ شیطان کا مطلب جو ہے وہ سرکشی یا سرکش ہونا۔ شتنا اس کا فعل ماضی ہے، شتنا اس نے مخالفت کی، ٹھیک ہے، شتنا کا مطلب کیا ہوگا، اس نے مخالفت کی۔ تو قرآن کا ایک استعمال بھی بتا دیا کہ الشیطان یعدکم الفقر، کہ شیطان یہ تمہیں فقر کی طرف بلاتا ہے، یہ تمہیں فقر سے ڈراتا ہے۔ خیر، تشریح اس کی ہے کہ مطلب اس حدیث کا یہ ہے کہ جب کسی دنیاوی کام کو اس کے تمام پہلوؤں پر نظر کیے بغیر شروع کیا جائے اور وہ کام انجام کو نہ پہنچے تو اب دل میں وسوسہ پیدا ہوتا ہے کہ یہ کام شیطان کی طرف سے ہوگا، اسی وجہ سے انجام کو نہیں پہنچا۔ تو اس حدیث میں حکم دیا گیا۔ اچھا، کیا کہنا چاہ رہے ہیں کہ اگر آپ سوچے سمجھے پراپر پلاننگ اور پراپر انالیسس کے بغیر کوئی کام شروع کر دیتے ہیں نا، تو اگر وہ کام مکمل نہیں ہوتا نا تو پھر طرح طرح کے وساوس دل کے اندر آتے ہیں، ٹھیک ہے۔ تو پھر یہ وساوس جو ہوتے ہیں نا یہ بھی دراصل شیطان ہی ڈال رہا ہوتا ہے، کیونکہ جلد بازی میں شروع بھی دراصل شیطان نہیں کروایا ہوتا ہے، اور پھر اس کے ناکامی کی صورت میں پھر وساوس بھی شیطان ہی ڈال رہا ہوتا ہے دل کے اندر کہ ایسا ہو گیا ہوگا، ویسا، یہ وجہ بن گئی، وہ وجہ بن گئی وغیرہ۔ تو یہ جو انہوں نے بات لکھی ہے نا یہ کچھ میرے تو سمجھ میں نہیں آ رہی ہے کہ دل میں وسوسہ پیدا ہوگا کہ یہ کام شیطان کی طرف سے ہوگا، اسی وجہ سے انجام کو نہیں پہنچا، اس لیے کہ یوزلی لوگوں کے دل میں ایسی بات پیدا ہوتی نہیں ہے کہ اگر کوئی کام مکمل نہیں ہوا تو وہ کہہ رہے ہیں کہ یہ کام شیطان کی طرف سے ہوگا۔ بہرحال یہ ضرور ہوتا ہے کہ شیطان پھر نا غلط غلط ریزنز ڈالتا ہے کہ تم اس یہ تم نے غلطی کر دی تھی اس وجہ سے کام نہیں ہوا، یا اس نے غلطی کر دی تھی اس وجہ سے کام نہیں ہوا، یا فلانے نے تمہارے اوپر جادو کر دیا تھا اس وجہ سے کام نہیں ہوا، اس قسم کے وسوسے ڈالتا ہے. ٹھیک ہے، تو یہ پھر شیطان کے ہاتھ میں نا ایک کھلونا آ جاتا ہے جس سے کہ پھر وہ ہمیں گمراہ کرتا ہے. تو اس حدیث میں حکم دیا گیا ہے کہ پہلے کام کے تمام پہلوؤں کو دیکھ لیا جائے، اس کے بعد اس کو شروع کیا جائے. ٹھیک ہے، یعنی سوچ سمجھ کر کے، تحمل کے ساتھ، ذرا بردباری کے ساتھ، دیکھ بھال کر کے کام کو شروع کرنا چاہیے، جلد بازی میں کام شروع نہیں کرنا چاہیے. البتہ نیک کام میں جلدی کرنا یہ محمود ہے. محمود کا مطلب کہ اس کی تعریف کی گئی ہے، محمود تعریف کیا گیا. جیسے کہ قرآن مجید میں نیک لوگوں کی تعریف میں فرمایا گیا ہے کہ وَيُسَارِعُونَ فِي الْخَيْرَاتِ، کہ یہ خیر کے کاموں کے اندر سرعت کرتے ہیں. سرعت، سرعت کا مطلب تیزی، جلدی کرتے ہیں. یُسَارِعُونَ، یہ جلدی کرتے ہیں. مولا علی قاری رحمۃ اللہ علیہ شرح مشکات، یہ شرح مشکات انہوں نے لکھی ہے، مشکات شریف کی شرح مولا علی قاری رحمۃ اللہ علیہ نے، اس کے اندر سے یہ کوٹڈ ہے کہ عبادات اور طاعت کے شروع کرنے میں جلدی کرنا یہ اچھا ہے، مگر درمیان عبادت میں جلدی کرنا یہ مذموم ہے. اور جو اس حدیث میں ممانعت ہے، یعنی یہ جو حدیث ہے نا الانات من اللہ والاجرۃ من الشیطان، اس کے اندر جو ممانعت ہے وہ اس بات پر کہ عبادت کے دوران جلد بازی نہ کرے، یہ شیطان کی طرف سے ہوگی. مثلا کوئی آدمی نماز پڑھنا چاہتا ہے تو اب نماز کو جلدی شروع کرے، دیر نہ کرے نماز شروع کرنے میں، نماز کو جلدی شروع کر لے، یہ تو محمود اور اچھا ہے. مگر جب نماز شروع کر دی تو پھر جلد بازی نہ کرے کہ جلدی جلدی سے رکوع سجدہ کر کے جو ہے وہ سلام پھیر لیا، تو وہ جو جلد بازی ہوگی وہ شیطان کی طرف سے ہوگی. ٹھیک ہے، تو نماز کو ڈیلے کرنا بھی شیطان کی طرف سے ہوگا، اور نماز کے اندر جلد بازی کروانا یہ بھی شیطان کی طرف سے ہوگا. تو نیک کام کا جب دل کے اندر کوئی ارادہ پیدا ہو جائے نا، تو اس کو یعنی اس سے پہلے کہ شیطان اس سے انسان کو غافل کر دے، بھلا دے، یا کسی دوسرے کام کے اندر اس کو ایسے انگیج کر دے کہ اب اس کام کے لیے اس کے پاس وقت ہی نہ رہے، تو اس سے پہلے انسان کو نیک کام کر لینا چاہیے. ٹھیک ہے، تو پروکراسٹینیشن جس کو کہتے ہیں نا، وہ پروکراسٹینیشن جو ہے وہ خصوصاً نیک کام کے اندر نہیں کرنی چاہیے. اچھا، تو الانات من اللہ والعجلۃ من الشیطان، تو جلد بازی جو ہے یہ شیطان کی طرف سے ہے اور بردباری اللہ کی طرف سے ہے، یعنی اچھی چیز ہے. اچھا، اب اس کے اندر ایک یہ سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ قرآن میں انسانوں کے بارے میں کچھ جگہوں کے اوپر بتاتے ہیں کہ انسان کو ایسے پیدا کیا گیا. ٹھیک ہے، تو اس میں یعنی انسان کی تخلیق کے بارے میں اللہ تعالیٰ ایک جگہ پر فرماتے ہیں، کیا خلق الانسان عجولا. ایک منٹ میں اس کو دیکھنا بھی چاہ رہا تھا. وَقَالَ الْإِنسَانُ عَجُولًا، فور مین از کیا ہے، prone to be hasty، یعنی انسان جو ہے یہ تو عجلت پسند ہے، عجولا ہے. ٹھیک ہے، يدعو الانسان بالشر دعاءه بالخير، اور انسان جو ہے وہ اکثر دعا کرتا ہے بری چیزوں کے لیے، یہ سمجھتے ہوئے کہ جیسے کہ وہ خیر ہے. وکان الانسان عجولا، تو یہ خلق الانسان عجولا نہیں ہے، وکان الانسان عجولا، یعنی انسان کی یہ صفت ہے کہ وہ عجولا ہے، یعنی عجلت پسند ہے. ٹھیک ہے، تو یہ جو ہے نا یہ انسان کی صفت کے اندر داخل ہے کہ وہ عجلت پسند ہے. ٹھیک ہے، تو اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ بھائی انسان کی صفت کے اندر جب یہ داخل ہے، اللہ تعالیٰ خود فرما رہے ہیں جس نے کہ انسان کو تخلیق کیا، اللہ فرما رہے ہیں کہ بھائی یہ جو میری تخلیق ہے نا انسان جس کا نام ہے، تو یہ اپنی فطرت کے اندر یہ یعنی عجلت پسند ہے. ٹھیک ہے، تو اس پہ سوال یہ پیدا ہوتا ہے کہ جب اللہ نے ہماری فطرت کے اندر عجلت پسندی رکھی ہے، ٹھیک ہے، تو پھر اب ہم کیا کریں اس کا، ہمارا کیا قصور ہے اس کے اندر، رائٹ. इसका कोई जवाब दे सकता है? जब अल्लाह ने हमारी फितरत के अंदर उजवा पसंदी रखी, खालिक जो है वो खुद फरमा रहे हैं कि कान अल इंसान वजूला, कि इंसान गोया कि पूरी इंसान की जो जिन्स होती है वो उजवा पसंदी है, तो फिर उजलतु मिन शैतान, ये तो ऐसे है ना कि ये तो शैतान की तरफ से है। मतलब हमारा क्या कसूर है इसके अंदर, हम तो कुछ नहीं कर सकते। सजा तो उस चीज पे मिलनी चाहिए ना कि जो हम अपने इख्तियार से करें। यहां पर तो हमारा इख्तियार ही नहीं नजर आ रहा कि भाई जो हमारी चीज, हमारी फितरत में जो चीज है तो उस पर तो हमारा इख्तियार नहीं होता ना। तो हम इख्तियार के साथ जब कोई गलत चीज चूज करते हैं तो उसमें सजा मिलती है। इस सवाल को भी जवाब दे सकते हैं? इसको समझने के लिए हम एक छोटी सी मिसाल लेते हैं। वो ये लेते हैं कि कभी आपने देखा होगा, आप जाहिर है हर इंसान जो है वो बचपन में स्कूल गया होता है, मदरसे गया होता है, तो वहां पर ना कभी कभी कुछ और इवेंट्स ऑर्गेनाइज होते हैं, कुछ खेल कूद के इवेंट्स ऑर्गेनाइज होते हैं, कुछ एंटरटेनमेंट की चीजें होती हैं, कभी इस किस्म के इवेंट्स होते हैं, तो उसके अंदर बच्चों को जो है ना वो कभी टास्क दिए जाते हैं, टास्क, ठीक है, वो टास्क ये दिए जाते हैं कि कोई चीज जो है ना उनको खराब करके दे दी जाती है और वो खराब चीज जो है ना उसको उन्होंने ठीक करना होता है। ठीक है, मिसाल के तौर पर पजल, ये जो पजल है जो बच्चे खेलते हैं ना, जिससे कि तस्वीर एक होती है लेकिन तस्वीर को उन्होंने ना मुख्तलिफ अंदाजों में काटा हुआ होता है, ठीक है, और फिर काट करके वो उसको आपस में मिक्सअप कर देते हैं, ठीक है। अब बच्चे क्या ने क्या करना होता है कि वो उस पजल को सही सही जोड़ करके एक सही शक्ल बना दे, ठीक है, एक सही सही जोड़ करके एक सही शक्ल बना दे, तो जो बच्चा ये काम कर लेता है तो वो उस मुकाबले में कामयाब हो जाता है, ठीक है। तो इस तरीके से ना कोई चीज खराब करके किसी को दे दी जाती है, अब उसका ये काम होता है कि वो उसको ठीक करने में मेहनत करे, ठीक है, जो उसको ठीक कर लेता है वो कामयाब हो जाता है और जो उसको ठीक नहीं करता वो नाकाम हो जाता है। तो इस तरह के हम अपनी जिंदगी में देखते रहते हैं, खुद बच्चों के मामले के अंदर, ठीक है। तो दुनिया के अंदर जो अल्लाह ताला ने हमें भेजा है ना, तो हमें दुनिया के अंदर जो अल्लाह ताला ने भेजा है इसके अंदर भी इसी तरह की हिकमत है कि अल्लाह ताला ने हमें कुछ ऐसी चीजें देकर के भेजा है जो कि एक पजल की मानंद है या जो कि एक टास्क की मानंद है, ठीक है, यानी कुछ चीज जो है वो कुछ फॉल्ट्स के साथ हमें देकर के भेज दी इस दुनिया के अंदर। और हमारा काम इस दुनिया की जिंदगी में क्या है, हमारा काम यह है कि हम उन चीजों को ठीक करें, हम उन पजल्स को सॉल्व करें, हम उनको सही करें, ठीक है। कभी कोई चीज अल्लाह ताला दे देते हैं कि भाई ये तुम्हारी फितरत के अंदर ना ये उजरत पसंदी है, अब हमारा ये काम होता है कि इस दुनिया की जिंदगी के अंदर हम उस उजलत पसंदी वाली फितरत को कंट्रोल करके रखें, उसको दबाएं, ठीक है, हम उसको यानी एज इट इज छोड़ नहीं सकते, हम उसको ये नहीं कह सकते कि जी बस मेरी फितरत के अंदर ये कमजोरी है तो अब मैं क्या करूं इसका, नहीं, हमें ये टास्क असाइन किया गया है कि आप इसको शरीयत के ताबे लेकर आए। मिसाल के तौर पर अल्लाह ताला ने मर्दों के अंदर शहवत का एक मर्ज दे करके हमें भेजा है, शहवत की एक, बल्कि मर्ज का लफ्ज इस्तेमाल नहीं करना चाहिए, शहवत की एक टेंडेंसी दे करके भेजा है, ठीक है। अब हमारा क्या काम है कि हम इस शहवत के टेंडेंसी को शरीयत के ताबे रखें, उसको शरीयत के बाहर ना निकलने दें। तो ये हमारा टास्क है इस दुनिया के अंदर, इस टास्क के ऊपर हमें सारी जिंदगी मेहनत करनी है, ठीक है। इसी तरीके से किसी को जज्बात देकर के भेजा होता है, औरतों को जज्बात देकर भेजा होता है, तो ये जज्बात जो है ना ये भी तो एक फॉल्ट ही है ना कि भाई एक इंसान जज्बाती काम करता है, जज्बाती काम करने से उसको नुकसान होता है, तो ये एक फॉल्ट है। लेकिन हमारा टास्क क्या है कि हम इन जज्बात को शरीयत के ताबे रखें, ठीक है, और उनको सही तरीके से इस्तेमाल करें, ये हमारा टास्क है। इसी तरीके से अल्लाह ताला ने एक बहुत बड़ा टास्क हमें एक और ये भी दिया है कि अल्लाह ताला ने हमारे सीने के अंदर एक कल्ब रखा है, कल्ब, ٹھیک ہے. یہ جو قلب ہے نا, اس قلب کے لفظ کو اگر ہم دیکھیں تو اس کا مطلب ہوتا ہے کہ وہ چیز جو کہ ہر وقت الٹتی پلٹتی رہتی ہے. قلب کا مطلب کیا ہوتا ہے؟ الٹتے پلٹنے والی چیز. قلب یقلب تقریبا, ٹھیک ہے. تو قلب کا مطلب ہوتا ہے الٹنا پلٹنا, الٹنا پلٹنا. تو یہ جو ہمارا قلب ہے نا, یہ اس کی نیچر اللہ تعالیٰ نے بنائی ہے, الٹنا پلٹنا, ٹھیک ہے. تو الٹنا پلٹنے کا مطلب کیا کہ کبھی یہ خیر کی طرف الٹ جاتا ہے, کبھی یہ شر کی طرف الٹ جاتا ہے, پھر کبھی یہ خیر کی طرف الٹ جاتا ہے, کبھی یہ شر کی طرف الٹ جاتا ہے. تو یہ اس کی نیچر ہے. حتیٰ کہ اس کی نیچر اتنی زیادہ ہے یہ کہ اس کا نام ہی قلب قرار دیا گیا, قرار پایا, اس کا نام ہی قلب ہے, ٹھیک ہے. تو اب ہمارا کیا کام ہے, ٹھیک ہے. ہم کیا یہ کہیں کہ جی ہم کیا کریں, ہمارا قلب ہے ہی ایسا, یہ قابو میں آتا ہی نہیں ہے. جیسا کہ کچھ شاعر لوگ ہیں, وہ کہتے ہیں کہ یہ اس دل کا کیا کریں, یہ دل تو قابو میں آنے والی چیز نہیں ہے, یہ تو پاگل ہے, یہ تو دیوانہ ہے, یہ تو یہ ہے, یہ تو وہ ہے, اس قسم کی باتیں کرتے ہیں اور گویا کہ اپنے لیے ایکسکیوز بناتے ہیں کہ ہم تو نامحرم کی محبت میں گرفتار ہو جاتے ہیں, ہم کیا کریں, یہ قلب ہمارے قابو میں نہیں ہے, ٹھیک ہے. تو کیا ان کا یہ کہنا کافی ہے کیا اگر وہ اس کی وجہ سے کوئی گناہ کا کام کریں گے تو ان کو سزا نہیں ہوگی؟ بالکل سزا ہوگی, ٹھیک ہے. کیونکہ وہ قیامت کے دن یہ نہیں کہہ سکیں گے اللہ تعالیٰ کو کہ اے اللہ میں کیا کرتا, تو نے مجھے قلب دیا تھا, یہ تو تیرا پرابلم ہے نا کہ تینوں مجھے قلب دیا, اب میں اگر اس کو قابو میں نہیں رکھ سکا تو میرا کیا قصور اس کے اندر؟ اللہ تعالیٰ کہیں گے نہیں, میں نے تمہیں یہ قلب تو دیا تھا لیکن تمہیں یہ ٹاسک بھی اسائن کیا تھا کہ تم اس قلب کو سبت بناؤ. سبت, سبت کیا ہوتا ہے؟ سا با تا, جس کو ہم اردو میں نا لفظ استعمال کرتے ہیں نا, ثابت. ثابت وہ چیز جس کے اندر کے ثبوت ہو, دوام ہو, ایک کنٹرول ہو جس کے اندر, اس کو ثابت کہا جاتا ہے. ثابت قدمی, مثال کے طور پر کہ قدم ہمارے ڈٹے ہوں ایک چیز کے اوپر, اس کے لیے لفظ ثابت قدمی ہم استعمال کرتے ہیں. تو قلب تو اللہ تعالی نے ہمیں دیا ہے لیکن ہمارا کام یہ ہے کہ ہم اس کو سبت بنائیں, یہ ہمارا ٹاسک ہے, ٹھیک ہے. اور اس ٹاسک کے اوپر پھر قیامت کے دن ہمیں جج کیا جائے گا کہ جی آپ نے اس کو سبت بنایا کہ نہیں بنایا, ٹھیک ہے. اگر سبت بنا لیا تو ہم کامیاب ہو جائیں گے, اور اگر ہم نے اس کو سبت نہیں بنایا تو کیا ہوگا, کیا ہم ناکام ہو جائیں گے؟ اس کا بھی جواب اگر آپ دیں کہ اگر ہم نے سبت نہیں بنایا اس قلب کو تو کیا ہوگا, کیا ہمیں جہنم میں پھینک دیا جائے گا, ہاں یا نا؟ اگر ہاں تو کیوں, اور اگر نہ تو کیوں نہیں؟ نہیں, چلے ماں صاحب نے نہیں تو بتا دیا, تو کیوں نہیں پھینکا جائے گا جہنم میں؟ اور بھی کوئی جواب دے. ٹاسک ہمارا یہ ہے کہ ہمیں قلب کو سبت بنانا ہے. یہ اللہ تعالی کے ہاتھ میں ہے. اچھا ٹھیک ہے, تو ہم اپنا الزام اللہ کو دے دیں گے کہ اللہ آپ نے اس کو سبت نہیں بنایا تو میں کیا کروں. نہیں, ہمارے ساتھ فرما رہے ہیں آپ کی نیت دیکھی جائے گی کہ کتنی کوشش کی. نیت نہیں, آپ کی کوشش دیکھی جائے گی کہ آپ نے کتنی کوشش کی, ٹھیک ہے. کیونکہ اللہ تعالی جو ہے نا وہ اس دنیا کے ایگزامنر نہیں ہے. جس طرح ایک دنیا کا ایگزامنر ہوتا ہے نا, اس دنیا کے اندر جو کسی ٹاسک کو ایگزامن کرتا ہے اس کو ایگزامنر کہتے ہیں. اس دنیا کا ایگزامنر جو ہوتا ہے نا وہ صرف ریزلٹ دیکھتا ہے, ریزلٹ, ٹھیک ہے. ریزلٹ میں اگر آپ نے اچیومنٹ کر لی تو وہ آپ کو سکسیسفل قرار دیتا ہے, اور اگر ریزلٹ میں آپ نے اچیومنٹ نہیں کری تو وہ آپ کو فیل کر دیتا ہے. اللہ تعالیٰ ایسے ایگزامنر نہیں ہے. اللہ تعالیٰ رحیم ہے, کریم ہے. اللہ تعالیٰ ریزلٹس نہیں دیکھتے بلکہ اللہ تعالیٰ ایفرٹ دیکھتے ہیں, ایفرٹ, ٹھیک ہے. اللہ تعالیٰ یہ دیکھتے ہیں کہ اس بندے نے اپنے قلب کو سخت بنانے میں ایفرٹ کری کہ نہیں کری. اگر اس نے ایفرٹ کری ہوتی ہے نا تو اس کو کامیاب کر دیتے ہیں. یہ اللہ تعالیٰ کی رحیمی ہے, ٹھیک ہے. تو اللہ تعالیٰ صرف ایفرٹ کو دیکھ کے کامیاب کر دیتے ہیں, اور جس نے اتنی ایفرٹ کری ہوتی ہے کہ اس نے ریزلٹس بھی اچیو کر لیے ہوتے ہیں تو اس کو پھر بہت زیادہ کامیابی دے دیتے ہیں, ٹھیک ہے. تو اللہ تعالیٰ نے اس طریقے سے ہمارے اندر بہت ساری فالٹس دے کر کے ہمیں بھیجا ہے. ان میں سے ایک بڑی فالٹ یہ ہے کہ ہمارا جو سینٹر اور فوکل پوائنٹ ہے وہ ہمارا قلب ہے, اس کو قلب بنا کر کے بھیج دیا. اسی طریقے سے ہماری فطرت کے اندر اللہ تعالیٰ نے اجرت پسندی ڈال کر کے بھیج دی. اب ہمارا یہ ٹاسک لگا دیا कि ये उजलत पसंदी के साथ तुम काम नहीं करो बल्कि तुम जो है ना बुर्दवारी के साथ काम करो, ये हमारा चैलेंज है। अब इस चैलेंज के ऊपर हमें मेहनत करनी है, तो जो अपनी अपनी जिंदगी के ऊपर मेहनत करता है तो वो इसके अंदर कामयाब हो जाता है। ठीक है, अच्छा सुभान अल्लाह, आप लोग भी माशाल्लाह जज्बेवाद हैं, और इस आदेश को तो पता नहीं क्या होगा, मैं तो बिल्कुल ही आज भूल गया कि 9:30 पे हमारी क्लास खत्म हो जाती है, अभी मुझे एहसास हो रहा है और आप मेरी 16 ने बताया भी नहीं। सुभान अल्लाह, मैं तो देख रहा हूँ कि अभी 13 लोग थे और 13 से ज्यादा 11 दो लोग गए हैं, तो इसका मतलब है कि उनकी कोई मसरूफियत हो। एनीवे मैं तो बिल्कुल ही भूल चुका था कि 9:30 पे मुझे खत्म कर देना था, आज पहली दफा ऐसा हुआ है, तो आप लोगों से बहुत माजरत, यकीनन आपके घर वाले भी इंतजार कर रहे होंगे, दूसरे काम भी होते हैं, तो क्लास खत्म करते हैं फौरन से पेशतर। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।